आयत नंबर जो है वो 105 से 106, यानी ये दोनों आयतों का निचोड़ क्या है कि अल्लाह रब्बुल इज्जत जो है वो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके ये बात कहते हैं कि हमने जो है वो किताब हक आपको दी है, यानी कुरान की हकीकत क्या है। इन्ना अंजलना इलैकल किताब बिल हकी, कि कुरान हमने नाजिल किया है और हक के साथ किया है। तो कुरान क्या है? किताब हक है। दूसरी बात क्या पता चली? कि लितहकुमा बैनन्नास, के किताब के जरिए, कुरान के जरिए जो है वो मसाइल के फैसले करने हैं, है ना। और तीसरी बात हमें क्या पता चली? बिमा अराकल्लाह, जो अल्लाह ने आपको दिखाया। तो इससे मुराद क्या है कि सुन्नत की हकीकत क्या है, है ना। इससे हमें ये भी पता चलता है कि आपको क्या दिखाया, यानी वही के जरिए आपको बताया गया ना। तो वही की दो किस्में है ना, एक तो मतलू है और एक गैर मतलू है। मतलू वो जिसकी तिलावत की जाती है, कुरान में है, और वही गैर मतलू क्या है? जिसकी तिलावत नहीं की जाती। तो कुरान जो है उसके अल्फाज वो तो हमें मिलते हैं, हम पढ़ते हैं, उसके मानी उसकी तफसीर वो हमें हदीस से पता चलती है। तो ये क्या है? अल्लाह ताला ने आपको दिखाई। कैसे? यानी आपको ख्वाब के जरिए भी, वही के जरिए भी। ख्वाब भी वही की एक शक्ल है, और वैसे भी जिब्राइल अलैहिस्सलाम आते थे और आपको जो थे वो अहम अहकाम जो थे वो बताते थे। तो अब जो है इस आयत का खुलासा ये है कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो थे वो कबीला बनु उबैरक जो है और उनकी चिकनी चुपड़ी बातों में आने वाले थे। रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम उनकी बातों से मुतासिर हो गए थे और करीब था कि अंसारी को चोरी के इल्जाम से बरी कर देते, है ना। और उसके बजाय यहूदी पर जो है वो चोरी की जुर्म जो थी या इल्जाम जो था उस पर आयत कर देते। तो अल्लाह ताला ने ये आयत नाजिल कर दी, और जिससे जो है ये बात भी पता चलती है कि रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है वो आलिमुल गैब नहीं है, आपके पास गैब का इल्म नहीं है। और इसी यही वजह है कि अगर आपके पास इल्म होता तो आपको पता होता कि चोरी किसने की है, तो आपको ना पता चल सका। दूसरी बात ये पता चलती है कि अल्लाह ताला अपने पैगंबर की हिफाजत करता है। अगर कभी हक पोशीदा हो जाए और कभी बात दराज इधर से उधर होने लगे तो फिर क्या है कि अल्लाह ताला फौरन इस्लाह करता है, फौरन मुतनब्बे करता है। क्यों? इसलिए कि ये अंबिया की इस्मत का तकाजा है, ये अंबिया का मकाम है, ये अंबिया का मकाम इस्मत है कि जो अंबिया के अलावा किसी को जो है वो हासिल नहीं है। तो यहाँ पर यही बात हमें पता चलती है। और साथ ही फिर जब हक वाजे हो जाए, जब पता चल जाए सही क्या है गलत क्या है, तो क्या है? वला तकुल्लिल खाइनीना खसीमा, तो फिर क्या है कि बददयानत लोगों की तरफ से झगड़ा करने वाले ना बनो। और रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मिश्कात की रवायत है, कि कयामत के दिन बदतरीन हाल में वो शख्स होगा जिसने दूसरों की दुनिया बनाने की खातिर अपनी आखिरत बर्बाद कर डाली। तो आप देख लेना कि दूसरों की खातिर दुनिया बनाता है और अपनी आखिरत कैसे बर्बाद करता है कि चोर, डाकू, जालिम, जानी, झूठा और दूसरे पर गाली गलौज करने वाला, पता है कि ये शख्स अच्छा नहीं है, और जानते बूझते उसका साथ देना, है ना। तो ये है कि दूसरों की दुनिया बनाने की खातिर अपनी आखिरत जो है वो बर्बाद कर ली। इसी तरह रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो आपसे जब पूछा गया, अबू फसीला कहते हैं कि मैंने रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि अपने लोगों से मोहब्बत करना क्या असबियत है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं, बल्कि असबियत यह है कि आदमी जुल्म के मामले में अपनी कौम का साथ दे, जुल्म के मामले में अपनी कौम का साथ दे। यानी जालिम है अगर कौम ज्यादती कर रही है, जुल्म कर रही है, तो फिर उसका जो है वो साथ दिया जाए। तो ये है असबियत। इसी तरह रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, अब्दुल्लाह बिन मसूद रजी अल्लाह ने उसको रवायत करते हैं कि रसूलल्लाह ने फरमाया, जो शख्स किसी नजायज मामले में अपनी कौम की मदद करता है तो इसकी मिसाल ऐसी है जैसे कोई ऊंट कुएं में गिर रहा हो और ये इसकी दुम पकड़कर लटक गया हो तो ये भी इसके साथ जा गिरा। कितनी खूबसूरत हदीस है। अबू दाऊद की ये रवायत है कि कोई जो है वो ऊंट है कि कुएं में गिर रहा है, ठीक है, तो अब ऊंट को कुएं में से गिरने से बचाना चाहिए ना, लेकिन उस आदमी ने क्या किया, ऊंट की दुम पकड़ ली, और जब दुम को पकड़ लिया तो उसके साथ जब लटक गया तो ऊंट तो पहले कुएं में गिर रहा है तो वो भी साथ जो है वो गिर जाएगा। तो यही है कि वला तकुल लिल खाइनीना खसीमा, कि तुम जो है वो क्या करो कि लोगों की तरफ से झगड़ने वाले ना बनो। तो हमें किसी की भी हमायत नहीं करनी चाहिए, वो सगी औलाद हो, वो बहन भाई हो, वो बेटा हो, वो बेटी हो, वो शोहर हो, वो रिश्तेदार हो, दोस्त हो, या हमसाए हो, कोई भी हो, या ये कि यहाँ पे गैर मुस्लिमों के साथ रह रहे हैं तो मुसलमान गलत काम कर रहे हैं तो हम हमायत करें, है ना। जब भी अगर वो गलत काम कर रहे हैं तो हमें हमायत नहीं करनी चाहिए। जैसे जो है वो लोग यहाँ पे गलत क्रेडिट कार्ड के जरिए पैसे खाते हैं, यहाँ यहाँ के लोगों को सताते हैं, तो फिर कहते हैं कि ये तो काफिर है, इनके साथ सब कुछ जायज है, झूठ बोलना भी जायज है, इनके पैसे खाना भी जायज है, इनको सताना भी जायज है। तो ये इस्लाम में जायज नहीं है, खा वो गैर मुस्लिम ही क्यों ना हो। फिर फरमाया वस्तग़फिरिल्लाह, और अल्लाह से मग़फ़रत कीजिए, अल्लाह से इस्तग़फ़ार कीजिए। तो यहाँ पर ये क्यों कहा गया कि इस्तग़फ़ार कीजिए, इसकी दरअसल वजह यह है कि बगैर तहकीक के आपसे जो है वो खयानत करने वालों की हमायत होने वाली थी, कि उनकी जो बातें सुनी और आप जो मुतासिर हुए, तो कहा जा रहा है कि इस पर अल्लाह से मग़फ़रत तलब कीजिए। तो क्या पता चलता है कि फरीकैन में से जब तक किसी की बात पर पूरा यकीन ना हो जाए कि वो हक पर है, तो उसकी हमायत और वकालत करना जायज नहीं है। तो पूरी तहकीक तफ्तीश के बाद हमायत करनी चाहिए, और फिर भी हो सकता है कि इंसान से गलती हो जाए तो फिर अल्लाह ताला माफ कर देंगे, लेकिन ये कि बगैर तहकीक के ये सोचना कि नहीं ये शख्स ऐसा नहीं कर सकता, तो किसी के चेहरे पे लिखा हुआ नहीं होता ना। तो ये बात जो है वो अहम है। और अगर कोई फिर भी धोखा देता है, फरेबी है, झूठा है, बातें बहुत बनाता है, और वो जज को या हाकिम अदालत को या ये कि आपको कभी कोई धोखा दे दे तो अपने हक में फैसला करवा ले, हालांकि वो साहिब हक नहीं था, तो फिर ऐसा जो है अल्लाह ताला के हाँ इसकी कोई अहमियत नहीं है, अल्लाह इस पर नहीं पकड़ेगा, उसको सजा मिलेगी, फैसला करने वाले को नहीं, क्योंकि उसकी नीयत में फतूर नहीं था, उसकी कोशिशों में कमी नहीं थी। तो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को जो इस्तग़फ़ार पे कहा जा रहा है, तो इसका क्या मतलब है कि आम जिंदगी में हमारे लिए भी अमल का ये उसूल है कि हम जो हैं जब भी ऐसे इज्तमाही झगड़ों में आप सालिस बन जाएं, आप हकम बन जाएं, मियां बीवी का झगड़ा हो गया, लड़ाई हो गई, और देरानी जिठानी में हो गई, सास और बहू में हो गई, है ना, और दो बहनों में हो गई, और आपको जो है वो जज बना दिया जा रहा है, और बाहर वालों को शायद बाज़ औक़ात बनाया भी जाता है कि आप दूर रहते हैं ना, मामलात का इतना पता नहीं होता, तो ऐसे में अदल करना जो है वो अहम है। फिर साथ ही फरमाया कि जब आप इस्तग़फ़ार करेंगे, यानी इस्तग़फ़ार तलब जब करेंगे, तो क्या है कि बेशक अल्लाह बख्शने वाला और रहम फरमाने वाला है। और वाकई जब सच्ची तलब हो, जब दामन को फैलाया जाए, जब आंसू बहाए जाए, जब गुनाहों की बख्शिश की फिक्र हो कि मुझसे ये कोताही हो गई है और अल्लाह तो मुझे माफ कर दे, तो अल्लाह ताला कहते हैं कि मैं बख्शने वाला हूँ, मैं रहम करने वाला हूँ। मुझे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो ऐसी हदीसें हैं जिनसे तौबा इस्तग़फ़ार की हकीकत पता चलती है, या ऐसी आयात जिनसे तौबा इस्तग़फ़ार की हकीकत पता चलती है, बहुत अच्छी लगती है, बहुत दिल को सुकून मिलता है। आम सोसाइटी में, दुनिया में लोग क्या करते हैं, मायूस कर देते हैं, इंसान डिप्रेशन में चला जाता है और कहते हैं कि नहीं नहीं तुम तो अब नेक नहीं बन सकते, तो फिर और ज्यादा इंसान गुनाहों की दलदल में घंसता चला जाता है और ज्यादा गुनाहों की गंदगी में और स्याही में डूबता चला जाता है, है ना। तो लेकिन इस्लाम का मिजाज क्या है कि इंसान से जो भी गुनाह हो, जो भी गलतियां हों, अगर वो सच्ची तौबा करे तो अल्लाह ताला बख्शने वाला और रहम करने वाला है। ऐ रात की तारीकी में गुनाह करने वाले, दिन की रोशनी में पलट आके मैं तुझे बख्श दूं, और है दिन के उजाले में गुनाह करने वाले, रात की तारीकी में पलट आके मैं तुझे बख्श दूं। ये कौन फरमाते हैं? ये हदीस कुदसी है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। जब अल्लाह का दामने रहमत इतना वसी है, तो फिर हमें भी अपनी चादर को, अपनी झोली को, अपने हाथों को फैलाना चाहिए, उठाना चाहिए, और अल्लाह से मांगना चाहिए जैसे कि मांगने का हक है। फिर फरमाया वला तुजादिल अल्लज़ीना यख्तानून अनफुसहुम इन्नल्लाहा ला युहिब्बु मन काना खवानन असीमा, और झगड़ा न कर उन लोगों के मुतल्लिक जो लोग अपने नफ्स से खयानत करते हैं। वला तुजादिल, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके कहा जा रहा है कि जो लोग अपने नफ्स से खयानत करते हैं, आप उनकी हमायत ना कीजिए। क्यों कहा कि अपने नफ्स से खयानत करते हैं? क्योंकि कोई शख्स ये सोचता है ना कि मैंने दूसरे से खयानत की, तो दरअसल वो सबसे पहले अपने नफ्स से खयानत करता है। दिल और दिमाग की जो सलाहियतें इंसान को अल्लाह ताला ने बख्शी हैं, अता की हैं, وہ اس لیے تو نہیں کی کہ ان کا غلط استعمال کیا جائے. تو انسان اپنی صلاحیتوں کو مجبور کرتا ہے, اپنے جسم کے اعضاء کو مجبور کرتا ہے, اپنی طاقتوں کو مجبور کرتا ہے کہ وہ اللہ کی بندگی کی بجائے جو ہے وہ اللہ تعالیٰ کی نافرمانی میں وہ صلاحیتیں, وہ اوقات اور وہ قوتیں جو ہے وہ خرچ ہوں. اور ضمیر جو ہے وہ انسان کے اخلاق کا محافظ ہے. اور پھر انسان کیا کرتا ہے, ضمیر اس کو ملامت کرتا ہے کہ آپ یہ غلطی کر رہے ہیں, آپ چوری کر رہے ہیں, آپ ڈاکہ ڈال رہے ہیں, آپ جو ہے وہ یہ جو بات کہہ رہے ہیں یہ غلط ہے, آپ جھوٹ بول رہے ہیں, آپ کی گواہی جھوٹی ہے, آپ ساتھ جھوٹ کا دے رہے ہیں, آپ ظلم کا ساتھ دے رہے ہیں, فلاں کمزور ہے. تو ضمیر کی آواز کو دبا دیا جاتا ہے, ہے نا. تو یہ ہے کہ اپنے نفس سے خیانت کرنا. اور جب انسان یہ خیانت کرتا ہے تو پھر اس کا نتیجہ کیا نکلتا ہے, نہ یہ اللہ کو پسند ہے اور نہ ہی جو ہے وہ دنیا میں اس کی زندگی میں کوئی برکت اور رحمت شامل حال رہتی ہے, اور آخرت میں تباہی بربادی تو ہے ہی. یہاں پہ بھی کیا کہا جا رہا ہے, دراصل رسول اللہ صلی اللہ علیہ وسلم نے تو ساری زندگی حق کا ساتھ دیا, لیکن آپ کے واسطے سے تمام امت مسلمہ جو ہے وہ ان کو یہ بات بتائی جا رہی ہے. یعنی خطاب رسول اللہ سے ہے, عطاب دوسروں پر ہے, ناراضگی دوسروں سے ہے, ڈانٹ دوسروں کو دی جا رہی ہے. جیسے ہوتا ہے نا کہ بیٹی کو کہنا سنانا بہو کو, ہے نا. تو اب آپ دیکھ لیں, ولا تکن واستغفر اللہ ولا تجادل, یہ تین آپ نے جو ہے وہ پڑھے ہیں, جس میں سے ولا تکن آیت 105 کے اینڈ پر ہے. پھر دوسرا جو ہے آپ اگر آپ غور کریں تو واستغفر اللہ ہے, پھر تیسرا تجادل. تو ان سب میں جو مخاطب کیا گیا ہے یہ رسول اللہ صلی اللہ علیہ وسلم کو ہے, لیکن عتاب کا رخ, غصے اور ناراضگی کا رخ عام لوگوں کی طرف ہے, ان منافقین کی طرف ہے جو کہ غلط کام کرتے تھے, اور ان مسلمانوں کی طرف ہے جو کہ منافقین کی حمایت کرتے تھے. تو اس سے ہمیں کیا بات پتہ چلتی ہے کہ اللہ تعالیٰ کو اس کردار کے لوگ جو ہیں وہ پسند نہیں ہیں جو کہ منافقین کا ساتھ دیں, ہے نا. تو اور پھر ساتھ ہی جو ہے کیا بات کہی جا رہی ہے کہ وہ اپنے نفس سے خیانت کرتے ہیں, ان کا ساتھ تو دینا نہیں, لیکن اللہ بھی ان لوگوں کو پسند نہیں کرتا. من کانا, جو کوئی ہو, من کانا جو کوئی ہو. بعض اوقات یہ کہ کوئی بہت نیک شخص بھی ہو اور جب یہ وہ غلط کام کرے گا تو اس کو بھی اللہ پسند نہیں کرتا. خوانن اسیما, کہ وہ جو ہے وہ خیانت کار ہے اور وہ معصیت پیشہ ہے. وہ جان بوجھ تیز کام کر سکتا ہے, اونٹنی تیز چل سکتی ہے لیکن آہستہ چلتی ہے, وہ اچھے کام کر سکتا ہے لیکن وہ غلط کام کرتا ہے. تو اللہ ایسے لوگوں کو پسند نہیں کرتا. اس سلسلے میں ہمیں جو ہے وہ ایک حدیث بھی ملتی ہے کہ کسی کی غلطی کسی اور پر جو ہے وہ تھونپ دی جائے, تو اللہ تعالیٰ کو یہ باتیں جو ہیں بالکل پسند نہیں ہے نا. کیونکہ عام طور پر کیا ہوتا ہے کہ جب کوئی غلطی کرتا ہے تو کسی اور پر تھونپ دی جاتی ہے, اور آگے بھی اس طرح کی ہمیں آیتیں ملیں گی کہ ایک کسی نے غلطی کی اور دوسرے پر تھونپ دی, ہے نا. تو یہ جو حدیث ہے اس سے ہمیں کیا پتہ چلتا ہے, حضرت عائشہ رضی اللہ عنہ کہتی ہیں کہ کسی عرب قبیلے کے پاس ایک کالی لونڈی تھی جسے انہوں نے آزاد کر دیا تھا, مگر وہ ان کے ساتھ ہی رہا کرتی. ایک دفعہ اسی قبیلے کی ایک لڑکی جو دلہن تھی نہانے کو نکلی اور اپنا لال تسموں والا کمر بند اتار کر رکھ دیا. ایک چیل نے اسے جو پڑھا دیکھا تو دوش سمجھ کر جھپٹ لے گئی. لوگوں نے کمر بند تلاش کیا مگر وہ نہ ملا. آخر انہوں نے اس کالی لونڈی پر تہمت لگا دی. وہ کہنے لگی, ان لوگوں نے میری تلاشی لینا شروع کی حتیٰ کہ میری شرمگاہ بھی دیکھی. اللہ کی قسم میں ان کے پاس ہی کھڑی تھی کہ وہی چیل گزری جس نے کمر بند پھینک دیا اور وہ ان کے درمیان گرا. میں نے کہا, یہ ہے وہ کمر بند جس کی تم مجھ پر تہمت لگا رہے تھے, حالانکہ میں اس سے بری تھی, اب سنبھالو لو اسے. پھر وہ لڑکی رسول اللہ کے پاس آئی اور اسلام لے آئی. اس کا خیمہ مسجد میں تھا, کبھی کبھار وہ میرے پاس آ کر باتیں کیا کرتی. یہ کون کہہ رہا ہے کہ میرے پاس وہ آ کے لوٹی؟ حضرت عائشہ رضی اللہ عنہا, شاباش. اور وہ جب بھی میرے پاس آتی وہ یہ شعر ضرور پڑھتی, وَيَوْمَ الْوِشَاحِ مِن تُعَاجِبُ رَبُّنَا أَلَا إِنَّهُ مِن بَلْدَةِ الْكُفْرِ أَنْجَانِي. کمر بند کا دن ہمارے پروردگار کے عجائبات میں سے ہے, اس واقعے نے مجھے کفر کی سرزمین سے نجات بخشی تھی. یہ بخاری کی روایت ہے. کیوں یہ رب کے عجائبات میں سے ہے کہ اس کا بری ہونا تو بڑا ہی ناممکن ہے, آدمی سطح لونڈی اور وہ بھی کالی, خاندان کے ساتھ رہتی تھی دلہن کا جب وہ گم ہوا تو عام طور پہ جو کمزور غریب طبقہ ہوتا ہے جو نوکر ہوتے ہیں نا ان پر ہم لگا دیتے ہیں روٹین میں کیونکہ ایسے بعض اوقات ایسے کیس ہوتے بھی ہیں اور لیکن یہ کہ بعض اوقات انہوں نے نہ بھی کیا ہو تو ان پر لگا دیا جاتا ہے تو اللہ کے جائے بات میں سے کیسے کہ وہ اڑ کر چلے گی کہاں چیل دوبارہ آ کے وہیں پھینکے اس کو لگایا اور اس کو برا بھلا کہہ رہے تھے تلاشی لے رہے تھے کہ پھر چیل نے آ کر جو ہے نا اس کو پھینک دیا تو یہ ہے اللہ کا بری کرنا جب اللہ بری کرنا چاہتا ہے دنیا ہی میں کسی کو تو کیسے بری کرتا ہے تو اصل بات ہمیں کیا پتہ چلتی ہے کہ جو کوئی بھی خیانت کرے تو اس کا ساتھ نہیں دینا چاہیے کہ اللہ تعالیٰ جو ہے اس کو پسند نہیں کرتا کیوں وہ خیانت کار ہے اور اسیمہ ہے یہ دو شرائط ہیں من کان خوانا اسیما جو کوئی ہو خیانت کار اور پھر معصیت پیشہ یستخفون من الناس ولا یستخفون من اللہ بڑی خاص بات ہے کاش کہ یہ بات ہماری سمجھ میں آ جائے ہمارے دل کی گہرائیوں میں اتر آئے اور ہماری ہڈیوں میں اور ہمارے پٹھوں میں جذب ہو جائے کہ یہ چھپاتے ہیں لوگوں سے یہ لوگ انسانوں سے اپنی حرکات کو چھپاتے ہیں وَلَا يَسْتَغْفُونَ مِنَ اللَّهِ اور وہ اللہ سے تو نہیں چھپا سکتے وَلَا يَسْتَغْفُونَ مِنَ اللَّهِ وَهُوَ مَعْهُمْ اِذْ يُبَيِّتُونَ مَا لَا يَرْضَى مِنَ الْقَوْلِ وَكَانَ اللَّهُ بِمَا يَعْمَلُونَ مُحِيطًا وہ تو اس وقت بھی ان کے ساتھ ہوتا ہے وہ تو اس وقت بھی ان کے ساتھ ہوتا ہے جب یہ راتوں کو چھپ کر اس کی مرضی کے خلاف مشورے کرتے ہیں ان کے سارے اعمال پر اللہ محیط ہے تو آپ دیکھ لیں کہ جب انسان برے کام کرتا ہے تو کیا کرتا ہے لوگوں سے چھپاتا ہے اور اللہ تعالیٰ کہتے ہیں کہ انسان تو لوگوں سے چھپاتا ہے جبکہ تو اللہ سے تو نہیں چھپا سکتا نا کسی شاعر نے بڑا خوبصورت کہا کہ تم میرے پاس ہوتے ہو گویا جب کوئی دوسرا نہیں ہوتا کوئی بھی نہ ہو تو کون ہوتا ہے اللہ کا پاس ہوتا ہے نا انسان خلوت سے جلوت سے نکل کر جب خلوت میں آتا ہے جب وہ اپنے کمرے کے دروازے بند کر لے وہ کھڑکیاں بند کر لے وہ اوپر پردہ ڈال رہے اور جب وہ گناہ کرنا چاہے کہ اس کو اس کے گھر والے نہیں دیکھ رہے کوئی دنیا کی طاقت نہیں دیکھ تو کیا اللہ بھی نہیں دیکھتا اسی طرح جب کسی مجرم کا ساتھ دیا جاتا ہے جب کسی جھوٹے کا ساتھ دیا جاتا ہے جب کسی خائن کا گناہگار کا ساتھ دیا جاتا ہے تو کیا ہے کہ انسانوں سے چھپاتا ہے لیکن یہ کہ اللہ سے نہیں چھپایا جا سکتا یہ بڑی خاص آیتیں ہیں اور جو اس واقعے کے پس منظر میں بھی ہیں کہ قبیلہ بنو عبیرک والوں نے کیا چاہا تھا انہوں نے یہی تو چاہا تھا کہ ان کے خاندان کا جو شخص ہے جو قبیلہ بنو ظفر کا شخص تھا تامہ یا بشیر بن عبیرک کہ اس پر چوری جو ہے وہ ثابت نہ ہو خوب ساتھ دیا لیکن آیتیں ہی نازل ہو گئیں جب اللہ ہی نے آیتیں نازل کر دی تو پھر کیسے چھپایا جاتا اس چوری کو پھر کیسے یہودی کو مجرم ثابت کیا جاتا جب اللہ ہی نے اس کو بری کر دیا ہے نا تو یہی وہ آیت ہے کہ ہمیں بھی سوچنا چاہیے کہ ہم جو ہیں جب غلطیاں کرتے ہیں جب غیبت کرتے ہیں جب چغلی کرتے ہیں جب گناہ کا ساتھ دیتے ہیں اور ہم بہت پلاننگ کرے ہوتے ہیں کوئی سن تو نہیں رہا کوئی دیکھ تو نہیں رہا کسی کو پتا تو نہیں چل رہا میرا نہ ذکر کرنا لیکن یہ کہ یستخفون من الناس کہ انسانوں سے گناہوں کو چھپانے والوں انسانوں سے اپنی حرکات کو چھپانے والوں ولا یستخفون من اللہ کہ اللہ سے تو تم اپنے گناہ نہیں چھپا سکتے اپنی حرکات اپنی غلطیاں نہیں چھپا سکتے کیوں اللہ تعالیٰ کی ذات جو ہے وہ کیسی ہے وہ ہوا معہم کہ وہ تو ان کے ساتھ ہے وہ تو ان کے ساتھ ہوتا ہے کس وقت اذ یبیتون ما لا یرضی من القول کہ جب وہ راتوں کو چھپ کر جو ہے وہ باتیں کرتے ہیں بات یہ بھی تو آپ پڑھ ہی چکی ہیں کہ رات گزارنا رات کے وقت مشورے کرنا گناہوں کے کام عام طور پہ کیونکہ دن کی مصروفیات وغیرہ میں جب وقت نہیں ملتا تو رات جو ہے جو بچتی ہے اس میں جو ہے وہ محفلیں سجتی ہیں اس وقت جو ہے وہ طائفے بنتے ہیں اس وقت جو ہے مجلسیں لگتی ہیں جمتی ہیں اور اس وقت پلاننگ ہوتی ہے نا چھپ چھپا کر اور روٹین میں بھی آپ دیکھیں کہ گناہوں کے کام رات کے وقت زیادہ ہوتے ہیں تو یہاں پر بھی یہ بات کہی جا رہی ہے کہ راتوں کو چھپ کر اس کی مرضی کے خلاف مشورے کیے جاتے ہیں ما لا یرضی من القول کہ جو بات بتائی گئی ہے اس سے ہٹ کر یعنی اللہ کی ناپسندیدہ باتوں کے خفیہ مشورے جو اللہ کو پسند نہیں ہیں ما لا یرضی اللہ راضی نہیں ہوتا ان سے من القول جو بھی باتیں یہ کرتے ہیں इनकी नापसंदीदा बातों से अल्लाह राजी नहीं होता, लेकिन वो रातों को बैठ बैठ कर जो है वो करते हैं। तो यहाँ पर जो है जो बात कही जा रही है वो क्या है कि ये लोग जो थे बनू जुफर के जो लोग थे कबीले उबैरक के, तो इन्होंने भी मुख्तलिफ मशवरे किए, प्लानिंग की कि कैसे अपनी फैमिली के इस फर्द को जो है बचाया जाए, है ना। तो बाज़ औक़ात लोग जो है वो रातों को महफिलें सजाते हैं और लगाते हैं कि कैसे अपने इस फर्द को गुनाह की जो गुनाह है इससे बचाया जाए, ताकि इसकी जो है वो पकड़ ना हो सके। तो यहाँ पर जो है जो साजिशी ग्रोह हैं उनका एक खास हरबा बताया जा रहा है कि ये लोग क्या करते हैं, रातों को बैठते हैं और कठहुजतियां करते हैं, मुनाफकत करते हैं, प्लानिंग करते हैं और बचना चाहते हैं, खुद भटकते हैं औरों को भटकाना चाहते हैं। लेकिन अल्लाह रब्बुल इज्जत कह रहे हैं कि ये कितनी भी प्लानिंग कर लें जब अल्लाह ही इन चीजों से राजी नहीं है तो फिर इसका क्या फायदा। दूसरी बात जो पता चलती है वो ये है कि वकानल्लाहु बिमा यअमलूना मुहीता, और इनके सारे अमाल पर अल्लाह अहाता किए हुए है कि जो भी ये गलत काम कर रहे हैं, जो भी ये गलतियां कर रहे हैं, जो भी ये कोताहियां कर रहे हैं, तो ये अल्लाह से तो नहीं छुपा सकते ना, अल्लाह ताला के तो सामने है ना इनकी प्लानिंग, इनकी बातें, इनके मशवरे सारे के सारे अल्लाह के सामने, क्यों, अल्लाह ने इनका हाता किया हुआ है। हा अंतुम हाउलाई जादलतुम अनहुम फिल हयातिद दुनिया, अल्लाह ताला कहते हैं हाँ तुम ही तो हो जो झगड़ा करते हो, हाँ तुम लोगों ने इन मुजरिमों की तरफ से दुनिया की जिंदगी में झगड़ा कर लिया, जादलतुम अनहुम तुमने झगड़ा किया इनके बारे में, फिर हयात दुनिया दुनिया की जिंदगी यानी इनकी दुनिया की जिंदगी में तुम इनके हमायती बन गए, इन्होंने गुनाह किए तुमने इनके गुनाहों पर पर्दा डालना चाहा। यहाँ पे हा जो है ये अरबी में कलमा तंबीह है, क्या मतलब है इसका कि जब हा अंतुम आए ऐ फला, इसका मतलब क्या है, ऐ फला कान खोल के सुन ले, हकीकत से आगाह हो जा, यानी जैसे किसी को तंबीह की जाए, किसी को डांटा जाए कि तुम ही तो हो जो कि इनके बारे में दुनिया की जिंदगी में झगड़े कर रहे हो, यानी दुनिया में जो है इनके हमायती बने हुए हो, तुम इनको बचाने की कोशिश कर रहे हो, लेकिन तुम दुनिया की जिंदगी में तुमने इनको गुनाहों से बचा भी लिया, इन पर पर्दापोशी कर भी ली, जैसे खानदान के लोग करते हैं हमायती बन जाते हैं। फमन युजादिलुल्लाह अनहुम यौमल क़ियामा, फिर कौन झगड़ा करेगा अल्लाह से इनके बारे में कयामत के दिन, अल्लाह ताला पूछते हैं कि कयामत के दिन इनकी तरफ से कौन झगड़ा करेगा, फमन युजादिलुल्लाह कौन झगड़ा करेगा, कौन जो है वो मुजादला करेगा, कौन बहस करेगा अल्लाह से इनके बारे में कयामत के दिन। अम्मन यकूनु अलैहिम वकीला, आखिर वहां कौन इनका वकील होगा, कोई होगा जो इनको अल्लाह की पकड़ से बचा सके, कोई होगा जो इनको अल्लाह की गिरफ्त से बचा सके, कोई होगा जो उस दिन जो है वो अपने आप को पेश करे और कहे कि इसको जो है वो अल्लाह की पकड़ से जो है वो बचा लिया जाए, और वो दिन जो है वो बड़ा ही सख्त दिन होगा। उस दिन कोई शख्स ये नहीं चाहेगा कि वो अपने आप को मुसीबत में डाले और दूसरे को जो है वो अल्लाह की पकड़ से जो है वो बचाए। अल्लाह रब्बुल इज्जत फरमाते हैं फ़ाइज़ा जाति सौख़ यौम यफिर्रुल मर्उ मिन अखीही व उम्मिही व अबीही व साहिबतिही व बनीही لكل امرئ منهم يومئذ شأن يغنيه, जिस दिन वो जो है वो बड़ी मुसीबत साखा जो है वो आ जाएगी तो उस दिन क्या होगा कि हर आदमी जो है वो अपने भाई से फरार हासिल करेगा, अपनी माँ से, अपने बाप से, अपनी बीवी से और अपने औलाद से, और हर शख्स जो है वो उस दिन दूसरे शख्स से बेनियाज हो जाएगा। वो दिन इतना सख्त होगा, वो इतना जो है परेशान कुन होगा, वो इतना दिलों को दहला देने वाला होगा, इतनी आपाधापी का मंजर होगा कि हर शख्स ये चाहेगा कि दूसरे को जो है ना मैं किसी तरह अल्लाह के दरबार में पेश करूं और खुद मैं इस मुसीबत से जो है इस परेशानी से जो है वो बच जाऊं। तो اللہ تعالیٰ اس آیت کے ذریعے جو ہیں وہ لوگوں کو متوجہ کرتے ہیں کہ لوگوں اپنے عملوں پر غور تو کرو، دنیا کی زندگی ہی اگر کافی ہوتی، دنیا ہی میں باتوں کا فیصلہ ہو جاتا پھر تو کوئی بات نہیں تھی، یعنی تم دنیا میں حمایتی بن جاتے، لیکن اللہ کے روبرو جب حاضر ہوگے تو پھر کون وکالت کرے گا، کون وکیل بنے گا؟ آپ دیکھیں وکیل جو ہے یہاں پر علیہم صلہ بھی آیا ہے نا، اللہ کی پریپوزیشن آئی ہے، یہ تین معنوں میں استعمال ہوتا ہے وکیل کا لفظ، ایک تو اس کے معنی ہوتے ہیں مسئول اور ذمہ دار کے، دوسرے معنی ہوتے ہیں نگران کے، اور تیسرے ہوتے ہیں ضمانت کے۔ وکیل کا لفظ جب استعمال میں آتا ہے تو اور اللہ کا صلہ ہے یعنی اللہ کی پریپوزیشن ہے، آپ کو نظر آ رہا ہے نا علیہم وکیلا، تو تین معنی دیتا ہے، پہلا ہے ذمہ دار ہونا جسے جواب دہی کی جائے، دوسرا نگرانی کرنا۔ وکیل کیا کرتا ہے، آپ کوئی مقدمہ اس کو دیتا ہے، دیتے ہیں تو کیا ہے تو آپ کے معاملے کی نگرانی کرتا ہے۔ تیسرے معنی ہوتے ہیں کہ ضمانت، ضامن، تو یہاں پہلے معنی میں استعمال ہوا ہے کہ کون ذمہ دار بنے گا، کون مسئول بنے گا، کون اس کے لیے تیار ہوگا کہ ہاں بھائی اس کا ہم گناہ اپنے ذمے جو ہے وہ لے لیتے ہیں۔ اور آپ دیکھیں کہ دنیا میں وکیل کیا کرتا ہے، جو بھی مقدمہ اس کے پاس آ جائے جھوٹا ہو یا سچا، وہ چاہتا ہے مقدمہ آئے اور پھر وہ اس کی پیروی کرنی شروع کر دیتا ہے نا، اور وہ اس کو ثابت کرتا ہے، جھوٹے گواہ بنانے پڑے یا کچھ بھی، پوری چیزوں کو الٹا کرنا پڑے۔ تو آپ دیکھ لیں کہ وکالت کا پیشہ کیسا پیشہ ہے کہ جس کی کمائی میں اگر جھوٹ اتنی زیادہ تعداد میں ہوگا تو پھر حرام کتنا ہے تو حلال کتنا ہے۔ تو دنیا میں جو ہے وہ ایک تو ہے نا باقاعدہ وکالت کرنا، پیشہ لینا، اور ایک یہ کہ نہ بھی باقاعدہ وکالت کی ہو، مطلب باقاعدہ وکیل نہیں ہے، ویسے ہی عام معاملات میں وکیل کچھ لوگ بنے رہتے ہیں، آپ بھی، میں بھی، ہم سب لوگ، اس میں یہ یاد رکھنا ہے کہ سچ کا کی وکالت کرنی ہے، ظلم کی نہیں کرنی، جھوٹ کی نہیں کرنی، عصبیت کی نہیں کرنی، زیادتی کی نہیں کرنی۔ پھر آگے اگلی آیتیں جو ہیں بڑی ہی خاص ہیں، وَمَن يَعْمَلْ سُوءًا أَوْ يَظْلِمْ نَفْسَهُ ثُمَّ يَسْتَغْفِرِ اللَّهَ يَجِدِ اللَّهَ غَفُورًا رَحِيمًا۔ اللہ تعالیٰ کہتے ہیں کہ جو کوئی بھی برائی کرے گا، یعنی اگر کوئی شخص جو ہے اسے برا کام ہو جائے، اور یظلم نفسہُ، یا اپنے نفس پر ظلم کر جائے، اب کوئی بھی شخص ہے اس نے برا کام کیا ہے، برا کام کیا کیا کہ چوری کر لی ہے، ڈاکہ ڈالا ہے، اور پھر لوگوں کو جھوٹ بول کر کہا، ایک تو چوری کی، یہ ایک ظلم تھا، یہ ایک اس نے سو کیا، دوسرا ظلم کیا کیا، اور یظلم نفسہُ کہ پھر اور جھوٹ بولا اس کے اوپر کہ نہیں نہیں میں چور نہیں ہوں، نہیں نہیں میں نے یہ کام نہیں کیا، ایک غلط کرنا پھر اس کے اوپر اور کرنا۔ تو یہاں پر یہی بات کہی جا رہی ہے کہ اگر کوئی شخص برا فیل کر گزرتا ہے یا اپنے نفس پر ظلم کرتا ہے، تو ظلم کرنا کیا ہوتا ہے کہ گناہ پر گناہ کرتے چلے جانا، ہے نا، دوسروں کو اس کے حقوق نہ دینا۔ ایک ظلم تو کیا ہے، شرک کرنا، اللہ کو اس کے حقوق نہ دینا، دوسرا ظلم کیا ہے کہ انسانوں کو اس کے حقوق نہ دینا، یہ بھی ظلم کی تعریف میں آتا ہے۔ اور پھر کیا کرے، ثم یستغفر اللہ، پھر وہ اس کے بعد اللہ سے درگزر کی درخواست کرے، اللہ سے معافی مانگے، یجد اللہ، وہ پائے گا اللہ کو کیا، غفور الرحیم، بخشنے والا اور رحم کرنے والا۔ تو یہاں پر جو ہے اللہ رب العزت توبہ کی حقیقت بتا رہے ہیں، اور توبہ کی حقیقت جو ہے وہ کیا ہے کہ اگر کوئی بھی گناہ انسان کر رہا ہے وہ اللہ سے حقوق سے متعلق ہے یا پھر بندوں کے حقوق سے متعلق ہے، یعنی سوہن کیا ہے یا یظلم کیا ہے، بندوں کے حقوق ادا نہیں کیے یا اللہ کے حقوق ادا نہیں کیے یا دونوں ہی ادا نہیں کیے، پھر وہ استغفار کرتا ہے، استغفر اللہ ربی من کل ذنب، یا پھر استغفر اللہ واتوب الیہ جو ہے وہ کہتا ہے، لیکن صرف منہ سے نہیں کہتا، یعنی منہ سے سید الاستغفار پڑھ لینا یا اس طرح کے استغفار کی تسبیح کر لینا، اس سے جو ہے وہ گناہ معاف نہیں ہوتے جب تک کہ آئندہ زندگی میں اس کو چھوڑا نہ جائے، آئندہ زندگی میں ان راستوں پہ چلا نہ جائے، آئندہ زندگی میں اس کے قریب بھی نہ جایا جائے۔ تو زبان سے استغفر اللہ کہنا، توبہ توبہ کرنا، یہ اللہ سے مذاق کرنا ہے، یہ دین سے مذاق کرنا ہے۔ اصل بات کیا ہے کہ توبہ کے لیے تین چیزیں ضروری ہیں، خلاصہ توبہ کا کیا ہے، ایک چیز یہ ہے کہ گزشتہ گناہوں پر نادم ہونا، آنسو آئیں، شرمندگی ہو کہ وہ میں ہی تھا جس نے کیا تھا، وہ میں ہی تھی، और मैंने क्यों किया ना, मुझसे कैसे हो गया, क्यों किया मैंने, नदामत। दूसरी चीज ये है कि जिस गुनाह में मुब्तिला उसको उसी वक्त छोड़ दे। बाज़ुकात ये होता है कि बाज़ुकात एक लड़की लड़का आपस में मिल रहे होते हैं, गलत, उनका कोई रिश्ता नहीं है आपस में, ना महरम है, और मिल रहे हैं तो पता होता है कि गुनाह है, अच्छा इसको छोड़ देंगे ना। नमाज कजा कर रहे हैं, पता है कि गलती कर रहे हैं, अच्छा इसको हम नमाज कजा तो हो रही है, अभी जोहर का वक्त है, अच्छा मैं कल से शुरू करूंगी नहा के, सुबह से शुरू करूंगी, जोहर छोड़ी असर मगरिब इशा, फिर कल, वो कल कभी नहीं आती। जो उसी वक्त काम ना शुरू किया जाए ना, वो उसके उसके लिए कभी वो वक्त नहीं आता जिसका आप इंतजार करते हैं। तो तौबा की दूसरी हकीकत क्या है कि जिस गुनाह में मुब्तिला है उसको उसी वक्त छोड़ा जाए, उसी वक्त उन आलात को तोड़ दिया जाए, उन रास्तों को छोड़ा जाए। तीसरी चीज ये है कि आइंदा के लिए गुनाह से बचने का पुख्ता इरादा, जिन गुनाहों का ताल्लुक जो है हुकूकुल इबाद से है उनको उन्हीं से जो है वो माफ करवा लेना। मसलन किसी की गीबत की है, चुगली की है, किसी के साथ ज्यादती की है, किसी को उसके हकूक नहीं दिए, तो जो दे सकते हैं दे, वरना उसी वक्त उनसे माफी मांगी जाए या उनके हकूक अदा किए जाएं। तो ये है तौबा की शराइत। तो यहाँ पे भी यही है कि सुम्मा यस्तग़फिरुल्लाह, फिर वो इस्तग़फार करता है तो पाएगा अल्लाह को बख्शने वाला और रहम करने वाला। वमन यक्सिब इस्मन, और जो कोई जो है वो उसने गुनाह कमा लिया, और वो शख्स जिसने जो है वो इस्मन जो है इसकी कमाई कर ली, फइन्नमा यक्सिबुहु अला नफ्सिह, तो ये उसकी कमाई उसी के नफ्स पर है। यानी अगर एक शख्स जो है उसने गुनाह किया है और खुद किया है, वमन यक्सिब इस्मन फइन्नमा यक्सिबुहु अला नफ्सिही, और फिर वो क्या करता है कि बुराई कमाने के बुराई कमाई है तो ये कमाई उसी के लिए जो है वो वाले जान है, फइन्नमा यक्सिबुहु, तो ये उसी की कमाई है, अला नफ्सिही, उसी के नफ्स पर रहेगी। अब वो किसी पर इल्जाम भी दे दे, वो किसी बेगुनाह को कह दे कि इसने गुनाह किया है, खुद किया है इसमन, किसी और पर थोप भी दे, जैसे मैंने आपको वो हजरत आयशा रजी अल्लाह अन्हा की जो रवायत सुनाई है बुखारी की हदीस, कि वो काली लौंडी जो थी अरब कबीले की, काली लौंडी जो थी उस पर इल्जाम लगा दिया गया कि दुल्हन का लाल तस्मों वाला कमरबंद जो है उसने चुराया है, हालांकि उसने नहीं चुराया था, है ना। तो अगर किसी पर इल्जाम लगा भी दिया जाए तो ये क्या है, ये तो अपने गुनाह को इंसान फिर दुगना कर देता है, उसको और शदीद कर लेता है, जब तक उसको पता ही नहीं कि मैंने यानी किया खुद है, या ये कि खुद नहीं भी इंसान ने किया, किसी और ने किया है, आपको नहीं पता कि किसने किया है, तो आप बगैर तहकीक के तफ्तीश के किसी और पर उसको नहीं लगा सकते। तो ये असल बात यहाँ पे क्या बताई जा रही है कि जो भी बुराई कमाएगा तो बुराई कमाने का वबाल उसी पर होगा। वकान अल्लाहु अलीमन हकीमा, अल्लाह को सब बातों की खबर है और वो हकीमों दाना है। अल्लाह को खूब पता है कि जो है वो, क्योंकि उसके पास इल्म भी है, और दूसरी अहम बात सिर्फ यहाँ पर जो इस्तेमाल हुई है कि अल्लाह ताला जो है वो हकीम भी है, यानी अल्लाह ताला को तमाम बातों की जो है वो खबर है। तो ये वही बात है कि जो अल्लाह ताला कुरान में कहते हैं, जैसे वला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, कि कोई बोझ उठाने वाला दूसरे का बोझ जो है वो नहीं उठाएगा, कोई किसी का जिम्मेदार नहीं होगा, हर नफ्स को वही मिलेगा जो उसने जो है वो कमाई की होगी। तो अगर बनु उबैरक ने जो है उसके खानदान के में से किसी ने चोरी की और तोहमत किसी और पर भी धर दी गई, तो अब क्या है कि इल्जाम किसी पर लगाने से जो है वो बच नहीं सकते, उसका वबाल उसी पर होगा, और है अल्लाह जानने वाला और हकीम, हिकमत वाला। तो हमें इस मामले में जरूर सोचना चाहिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैंने औरतों को जहन्नुम में ज्यादा देखा। मैं अक्सर इस बात पे सोचती हूँ कि क्यों औरतों को जहन्नुम में ज्यादा देखा, जबकि हमें हदीस से ये भी पता चलता है कि उन्हें शुक्री ज्यादा करती हैं, वो अपने शोहरों की भी उन्हें शुक्री ज्यादा करती हैं, और वैसे भी जबान का इस्तेमाल हम बहुत करते हैं और गलत इस्तेमाल बहुत करते हैं। क्या करती हैं औरतें, फौरन बात सुनी तो किसी पर धर दी, फौरन अपनी राय का इजहार कर दिया, बगैर तहकीक के बोलना, बगैर सोच कर बोलना, और बगैर किसी जज्बाती ज्यादा होते औरतें होती हैं, बगैर सोचे किसी का फौरन साथ देना, है ना। तो आप इस पे सोच लें कि क्या बनेगा ना इंसान का, अगर इंसान जो है वो अपने आप को गुनाहों से बचाता नहीं है और अपने अमाल को अच्छा नहीं करता। वो मैं यकसिब खतियतन औ इस्मन थुम्मा यर्मी बिही बरीअन फकद इहतमला बुहतानन व इस्मन मुबीना। ये भी बड़ी खूबसूरत आयत है कि वमन यकसिब खतियतन, फिर जिस किसी ने कोई खता कमाई औ इस्मन या गुनाह, फिर क्या किया, थुम्मा यर्मी बिही बरीअन, फिर उसने जो है वो रमी कर दी इसको बरी शख्स की तरफ, यानी फिर इसका इल्जाम किसी बेगुनाह पर थोप दिया। बरीअन वो जो बरी था उसने क्या किया, यर्मी बिही उस पर जो है पत्थर मारे, उस पर इल्जाम लगा दिया, उस पर रमी कर दी, तो क्या है, फकद इहतमला बुहतानन व इस्मन मुबीना, उसने तो बड़े बुहतान और सरीह गुनाह का बार जो है वो समेट लिया। गोया के अब ये शख्स जो है ये ऐसा शख्स है कि इसने दो गुनाह किए हैं, अपने गुनाह को दुगना कर लिया, निहायत सख्त कर लिया, अजाब शदीद का मुस्तक बन गया। एक तो असल खुद गुनाह किया, दूसरे क्या है इफ्तरा बहतान, इसका शदीद अजाब। क्यों, इसलिए कि खुद किया और फिर दूसरों पर लगा दिया। बहुत से बाज़ुकात घर में भी छोटी छोटी ऐसी बातें होती हैं, ज्वाइंट फैमिली सिस्टम है या वैसे घर में बहुत से लोग रह रहे हैं कि ये चीज किससे टूटी है, जो जिसने जिससे टूटी होती है बोलता नहीं है कि किससे टूटी है ना, ये चीज उल्टी किसने की है कोई नहीं बोलता, टैप खुला हुआ है ये किसने छोड़ा है कोई नहीं बोलता, ये लाइट ऑन है, कहा है कि लाइटें इतनी हर वक्त ऑन ना रखा करें, अल्लाह को हिसाब देना है, अब कोई नहीं बोल रहा कि लाइट किसने ऑन की है ना, और जो है वो ये चीज खराब कैसे होगी, फ्रिज में क्यों नहीं रखी, ये बाहर किसने निकाली थी, अब कोई नहीं बोल रहा है ना, कोई नहीं बोलता कि किसने, ये गाड़ी गाड़ी लग गई ठीक है, अब गाड़ी कई एक गाड़ी है ड्राइवर कई है, अब डरते हुए उसने बताया ही नहीं, अब जो है अब किसने गाड़ी लगाई, अब कोई नहीं बोलता है ना, घर में कोई पूछ रहा है कि गाड़ी किसने लगाई, ये किससे लगी, अब कोई नहीं बोल रहा, ये चीज जल गई ये किससे किसने जलाई, अब कोई नहीं बोलता। और बाज़ुकात फिर उस वक्त इंसान क्या चाहता है, जिससे गलती हुई होती है उसको एक गलती तो हो गई, अब जुर्रत करके इजहार कर लेना चाहिए, मान लेना चाहिए कि हाँ मुझसे ये गलती हुई है, अब वो क्या करता है, वो चाहता है कि किसी और पे, छोटा भाई कहता है बड़े ने किया, बड़ा कहता है छोटे ने किया, छोटी बहन कहती है बड़े ने किया, बड़ी कहती है छोटे ने किया, है ना, और भी बहुत सी छोटी छोटी बातें हैं। तो इस सिलसिले में हमें हमारी ट्रेनिंग ऐसी होनी चाहिए कि हमें जो है वो उसको तस्लीम करें, हम माने इस बात को ना, जैसे बाज़ घरों में डिसिप्लिन की बड़ी ताकीद की जाती है कि चीज जहां से उठाएं वहीं पे रखें, जैसे पेंसिल ही है पेनी है कि वो जब फोन आता है तो कोई फोन नंबर लिखना होता है आपने पास रखा होता है, बाज़ का पेन पेंसिल को बांध कर भी रखते हैं तो जरूरत पड़ती है तो हर शख्स आके वही उठाता है जो बांध कर रखा हुआ है, इर्द गिर्द जो ढेरों पड़े होते हैं कोई नहीं, और जब आप ढूंढते हैं मिलता नहीं तो आप पूछते हैं किसने यहाँ से पेन उठाया, कोई नहीं बोलता, लगता है किसी के जबान नहीं है अब, है ना, मुंह में कोई नहीं बोलता पेन किसने उठाया, और वहां से वो पेज गायब होता है जिस पर आपने फोन नंबर लिखना होता है या जो छोटा सा आपने पैड रखा हुआ है ना, या वो अजार बन डालना जिसे डाला जाता है वो कभी वक्त पे नहीं मिलती है ना, और बाजू का कंघी नहीं मिलती, छोटी छोटी चीजें जो बहुत जरूरत की, सुई नहीं मिलती तो आप एक चीज का एक डिसिप्लिन बनाते हैं चीजें, कैंची नहीं मिलती आपने रखी है और आप कहते हैं कि यही होनी चाहिए, या बाज घरों में मर्द बहुत अच्छे होते हैं वो इसके बहुत वो चाहते हैं कि हर चीज ऑर्गेनाइज हो तो वहां पे चीजें नहीं मिलती, तो फिर आप पूछते हैं किसने यहां से उठाया, तो हर शख्स कहता है मुझे पता नहीं है, मुझे नहीं पता, या तो बोलते नहीं या फिर ढूंढ हो जाते हैं ना, तो इन छोटी छोटी बातों से इस बात की ट्रेनिंग होनी चाहिए कि अगर गलती की है तो हाँ कहो कि हाँ मुझसे गलती हो गई है, और जो है वो दूसरी बात क्या है कि जो की है फिर दूसरे पर नहीं धरनी चाहिए, और बाद दूसरों पर बहुत इल्जाम जो है वो धरते हैं, तो बात छोटी की हो या बड़ी की हो, यानी चोरी करके किसी पर लाद दी जाए या ये कि इस तरह की छोटी छोटी बातें जो है वो किसी पर कर दी जाए, या आम जिंदगी में हम और क्या होता है बातें खुद करते हैं तो कहते हैं नहीं मैंने तो मैं मुझे तो नहीं लगता मैंने ऐसे कहा होगा, अच्छा मैंने मैंने यानी अच्छा, तो फिर क्या कि इंसान अपने आप को बचाता है, हालांकि जब वो बोलता है तो सोचता नहीं है ना कि क्या क्या कह दिया था और मेरी उस बात के क्या असरात निकल आए, तो इसलिए हमें कभी गुनाहों पर रोना भी चाहिए और अपने आप को धोना भी चाहिए और सोचना भी चाहिए, जरूर सोचना चाहिए। और बहुत अच्छी बात है जो लोग कम बोलते हैं, यानी जब जरूरत हो तो जरूर बोले, लेकिन ये कि बगैर सोचे बोलना और बहुत सी ऐसी बातें करना कि जिसका फिर अल्लाह के यहाँ पकड़ होगी, तो फिर क्या बनेगा ना कि जिसने भी खताएं की हैं या इसमन किए हैं फिर वो दूसरों पर डालेगा, तो उसने जो है वो बोहतान उठाया और वाज़े इसमें कहा, इस्मम मुबीना कहा, खुला गुनाह उसने अपने सर पर उठा लिया। जैसे हज़रत आयशा रज़ी अल्लाह अन्हा पर वाकया इफ जो है वो आप देख लें, ये भी तो बोहतान था ना। और आम जिंदगी में बाज़ औक़ात कोई तलाक देता है या कोई खुला लेता है, कोई दो बिजनेस मैन थे आपस में, बड़े मोहब्बतों से लोग बिजनेस शुरू करते हैं, बाद में ऐसे खराब तरीके से वो बिजनेस खत्म होता है, आपस में वो अलग अलग दुकानें बनाते हैं और एक दूसरे पर फिर बोहतान लगाते हैं, तो ये चीजें अच्छी नहीं है। जब भी किसी को छोड़ा जाए तलाक और खुला की शक्ल में, या ये कि दो बिजनेसमैन अपना बिजनेस अलग कर लें, या किसी भी वजह से हमें किसी की कोई बात ऐसी पता चलती है, हमें लगता है कि हमारी इसके साथ ज्यादा नहीं बनी सकती, चल नहीं सकती, तो ठीक है आम गुफ्तगू रखी जाए, बहुत गहरी दोस्ती ना हो, लेकिन इस तरह उसको ना छोड़ा जाए कि उस पर कोई बोहतान लगाया जाए, इल्जाम लगाया जाए या ऐसी बातें जिसे अल्लाह के हाथ जो है पकड़ हो। आगे फरमाया वल्लाहु फज़लुल्लाहि अलैका व रहमतुहु, और अगर न होती अल्लाह का फजल आप पर और उसकी रहमत, लहम्मत ताइफतुम मिनहुम अन युदिल्लूक, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके एक अहम बात की तरफ जो है वो मतवज्जो किया जा रहा है और कहा जा रहा है कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अगर आप पर अल्लाह का फजल ना होता, अगर आप पर अल्लाह की रहमत ना होती, तो एक गुरोह ने इनमें से ये इरादा ही कर लिया था कि आपको जो है वो गुमराह कर दें, इन्होंने तो ये फैसला ही कर लिया था कि आपको गुमराह करने से मुराद क्या है, यू दिल लूक, कि आपको गलत फहमी में मुब्तिला कर दें। तो यहाँ पे दरअसल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब किया गया है, लेकिन मुसलमानों को तंबीह की जा रही है कि ये अल्लाह का तुम्हारे ऊपर खास फजल और एहसान है कि अल्लाह ताला ने मुनाफिकीन के शर से महफूज रखा है। और एक जमात की तो दिन रात ये कोशिश थी और ये साजिश थी कि तुम्हें राह से बेराह कर दे, तुम्हें जो है वो गलत फहमी में मुब्तिला कर दे, लेकिन अल्लाह ताला ने अपने फजल के साथ, अपनी रहमत के साथ आपको जो है इसे महफूज रखा है। तो यहाँ पर वही कबीला बनू जुफर की तरफ इशारा है ना, कि वो लोग तो चाहते थे कि इल्जाम जो है वो अंसारी से हटकर यहूदी पर लगा दिया जाए। तो यहाँ पे ये फजल लफ्ज जो है और रहमत लफ्ज जो है किस लिए इस्तेमाल हुआ है, यानी इससे मुराद अल्लाह ने जो किताब दी है, यानी उससे अल्लाह ताला कहते हैं कि मैंने तुम्हें माला माल कर दिया, यानी वही नाजिल कर दी, मैंने फजल किया तुम पर। और रहमत से मुराद भी ये किताब है, ये हिकमत है, ये किताब और हिकमत की रोशनी जो अल्लाह ताला कहते हैं कि मैंने नाजिल की, तो आप जो है वो लफ्ज़ से महफूज हो गए। तो इससे हमारे लिए अमल का क्या उसूल निकलता है कि किताबो हिकमत ये वो नेमत है कि हमें इसकी सच्चे दिल से कदर करनी चाहिए कि इससे इंसान जो है वो गुनाहों से बच जाता है। फिर फरमाया वमा युदिल्लूना इल्ला अन्फुसहुम वमा यदुर्रूनका मिन शै, और यानी जब वो आपको गुमराह करना चाहते हैं तो वमा युदिल्लूना इल्ला अन्फुसहुम, वो नहीं गलतफहमी में मुब्तिला करते, वो नहीं नुकसान करते, वो नहीं बेराह करते मगर अपने आप को। वमा यदुर्रूना का मिन शै, वो आपको जर्रा बराबर भी आपका नुकसान नहीं कर सकते। उन्होंने एक गलत रुदात जो आपके पास पेश की और वो चाहते थे कि वो कामयाब हो जाएं, आपको गलत फहमी में मुब्तिला कर लें और खुद इंसाफ हासिल कर लें, तो अल्लाह ताला कहते हैं अगर वो ऐसा कर भी लेते, अगर वो ऐसा कर भी लेते वक्ती तौर पर, तो क्या था, उन्हीं का नुकसान था, किसी का कुछ नहीं बिगड़ना था, आपका थोड़ी कुछ बिगड़ना था, वो अल्लाह के नजदीक मुजरिम होते। क्यों? उन्होंने वाक में वक्त को धोखा दिया, अपने हक में गलत फैसला करवाया। तो अगर कोई किसी को गलत फहमी में मुब्तिला करके गलत फैसला करवा भी ले, अल्लाह के नजदीक जो है फिर क्या है कि जिसका हक होता है उसी का हक रहता है, ये है इस आयत का मतलब। फिर अल्लाह रब्बुल इज्जत मजीद कहते हैं वअंज़लल्लाहु अलैकल किताबा वल हिकमता वअल्लमका मा लम तकुन तअलम, और नाजिल की अल्लाह ने तुझ पर किताब और हिकमत और वो कुछ तुझे सिखाया जो आप नहीं जानते थे। तो यहाँ पर जो है आप देखिए कि तीन चीजों की तरफ मतवज्जो किया गया है। पहली चीज क्या है, अल्लाह ताला कहते हैं मैंने तुझ पर नाजिल की किताब, किताब से मुराद क्या है, قرآن مجید الکتاب، قرآن مجید جو لوح محفوظ پر محفوظ ہے، جو جبرائیل علیہ السلام کے ذریعے رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر اتاری گئی، جو وحی کے ذریعے آپ کو سکھائی گئی. اور کتاب کیا ہے؟ یہ فرقان ہے، یہ ذکر ہے، یہ ہدا ہے، یہ رحمت ہے، یہ اندھیروں اور روشنیوں کا فرق بتاتی ہے. والحکمت، اور حکمت سے مراد کیا ہے؟ آپ پہلے بھی پڑھ چکے ہیں، شاباش، رسول اللہ صلی اللہ علیہ وسلم کی سنت. حکمت سے مراد ہے رسول اللہ صلی اللہ علیہ وسلم کی سنت. اور تیسری چیز جو بتائی وہ کیا ہے؟ وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمْ، اور تجھے وہ سکھایا جسے تو نہیں جانتا تھا. تو یہاں پر جو ہے اس سے مراد وہ تمام فضل و علم ہے اور وہ تمام فضل و کرم ہے جو اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم پر کیا، وہ تمام احسانات، وہ تمام ضروری باتیں جن کا علم اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے وہ دیا ہے. اور اس سلسلے میں ہمیں جو ہے وہ ایسی آیتیں بھی ملتی ہیں، جیسے سورۃ یوسف ہے، سورۃ یوسف میں اللہ رب العزت آیت نمبر 3 میں کہتے ہیں نَحْنُ نَقُصُّ عَلَيْكَ أَحْسَنَ الْقَصَصِ بِمَا أَوْحَيْنَا إِلَيْكَ هَذَا الْقُرْآنَ وَإِن كُنْتَ مِن قَبْلِهِ لَمِنَ الْغَافِلِينَ، کہ ہم جو ہیں ہم نے کیا کیا ہے محمد صلی اللہ علیہ وسلم، کہ ہم جو ہیں وہ آپ کو احسن القصص سناتے ہیں، قصوں میں سے بہترین قصے ہم نے آپ پر وحی کیے، اور ہم نے آپ پر اسی طرح وحی کیے، کیسے؟ ہذا القرآن، اس قرآن کے ذریعے. وَإِن كُنْتَ مِن قَبْلِهِ لَمِنَ الْغَافِلِينَ، اور اس سے پہلے تو آپ جو تھے وہ غافلوں میں سے تھے، یعنی آپ کو پتہ ہی نہیں تھا کہ کیا خاص باتیں ہیں یا کیا قصے ہیں. وہ جو مکہ والوں نے سوال و جواب کیے تھے تو ان کا جواب جو ہے کیسے دیا؟ اللہ تعالیٰ نے وحی کے ذریعے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کو سکھا دیا اور بتا دیا تاکہ آپ ان کی باتوں کا جواب دے دیں. پھر اسی طرح ہمیں جو ہے وہ سورۃ شورا میں بھی یہ بات جو ہے وہ ملتی ہے، سورۃ شورا آیت 52 میں اللہ رب العزت فرماتے ہیں وَكَذَلِكَ أَوْحَيْنَا إِلَيْكَ رُوحًا مِّنْ أَمْرِنَا وَمَا كُنْتَ تَدْرِي مَا الْكِتَابُ وَلَا الْإِيمَانُ وَلَٰكِن جَعَلْنَاهُ نُورًا نَّهْدِي بِهِ مَن نَّشَاءُ مِنْ عِبَادِنَا وَإِنَّكَ لَتَهْدِي إِلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ. تو اس آیت سے بھی جو ہے سورۃ شورا کی آیت 52 سے کیا پتہ چلتا ہے کہ اللہ رب العزت فرماتے ہیں کہ اسی طرح بھیجا ہم نے تیری طرف قرآن لے کر ایک فرشتہ اپنے حکم سے، تو نہیں جانتا تھا کہ کتاب کیا ہے اور ایمان کیا ہے. دیکھیں کتنی خوبصورت بات ہے نا. پھر اسی طرح سورۃ قصص آیت 86 میں فرمایا کہ تجھے یہ توقع نہیں تھی کہ تجھ پر کتاب اتاری جائے گی مگر تیرے رب کی رحمت سے. تو یہ ساری آیات کیا بتاتی ہیں؟ کہ اللہ تعالیٰ نے آپ پر فضل اور احسان کیا ہے، آپ کو کتاب اور حکمت بھی دی اور اس کے علاوہ اور بہت سی چیزوں کا علم دیا جو کہ آپ نہیں جانتے تھے. رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ اپنے بارے میں خود فرماتے ہیں کہ مجھے 5 چیزیں ایسی ملی ہیں جو مجھ سے پہلے کسی پیغمبر کو نہیں ملی. نمبر 1، کہ 1 ماہ کی مسافت پر دشمن پر میرا روب تاری رہتا ہے. نمبر 2، ساری زمین میرے لیے مسجد اور پاک بنائی گئی ہے، لہذا میری امت کا ہر شخص جہاں نماز کا وقت آئے نماز پڑھ لے، یعنی ہمارے لیے زمین کو پاک کر دیا گیا ہے. تیسری چیز کیا ہے؟ کہ اموال، غنیمتیں، غنائم جو ہیں میرے لیے حلال ہوئے جو مجھ سے پہلے کسی کے لیے جائز نہیں تھے. اموال غنائم کون سے ہوتے ہیں؟ جنگوں میں جو ملتے ہیں تو پہلے حلال نہیں تھے، رسول اللہ صلی اللہ علیہ وسلم کہتے ہیں کہ میرے لیے جائز کر دیے گئے. چوتھی بات یہ کہ شفاعت کبرا قیامت کے دن ملی، یعنی وہ آپ کو شفاعت کبرا ملے گی. اور پانچویں چیز یہ ہے کہ پہلے ہر نبی کسی خاص قوم کی طرف بھیجا جاتا تھا جبکہ میں تمام لوگوں کے لیے بھیجا گیا ہوں. تو یہ بخاری کی روایت ہے. اسی طرح ہمیں ایک حدیث ملتی ہے جو حضرت ابو ہریرہ رضی اللہ عنہ جس کو روایت کرتے ہیں امام مسلم کی، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مجھے 6 باتوں میں دوسرے پیغمبروں پر فضیلت دی گئی، مجھے جوامع الکلام عطا کیے گئے. کیا مطلب ہے اس کا؟ ایسا کلام جس میں الفاظ کم اور معنی بہت ہوں. دوسرے دشمن پر روب سے میری مدد کی گئی، یہ پہلے بھی آپ نے بھی دیکھا. تیسری، مجھ پر غنیمتیں حلال کی گئیں، یہ پہلے بھی تھا نا. چوتھے، میرے لیے ساری زمین پاک کرنے والی اور نماز کی جگہ بنائی گئی. پانچویں، میں تمام لوگوں کی طرف بھیجا گیا ہوں. اور چھٹے، مجھ پر نبوت ختم کر دی گئی، یعنی میرے بعد اب کوئی اور رسول جو ہے وہ نہیں آئے گا. تو کچھ باتیں پچھلی والی بھی ہیں. تو یہ ساری یہ چیزیں ہیں جو اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے وہ عطا کی ہیں. اور یہ جو آخری بات ہے، علمہ کا معلوم تکن تعلم، کہ آپ کو وہ علم دیا جو آپ نہیں جانتے تھے. تو آپ دیکھ لیں کہ کتاب ہو، حکمت ہو یا علم ہو، تو یہ ساری چیزیں ہیں کیا؟ علم ہی ہے نا. علم اور حکمت، اصل بات کیا ہے کہ جو علم والے ہوتے ہیں نا وہی اللہ سے ڈرتے ہیں. تو دنیا کی سب سے قیمتی دولت جو ہے وہ علم ہے. اور علوم میں سے بھی سب سے اچھا علم کیا ہے؟ قرآن کا علم ہے. دولت چھن سکتی ہے، چوری ہو سکتی ہے، جوانی ہے اس کو زوال آ سکتا ہے، بڑھاپے میں مبتلا ہو سکتی ہے، جوانی تبدیل ہو سکتی ہے، ہے نا. اور کیا ہے کہ جو بھی انسان کے پاس چیزیں ہیں ساری چیزوں کو زوال ہے. ایک طرح سے دیکھیں علم جو ہے یہ کیسی دولت ہے کہ امیر، ضروری نہیں کہ کوئی امیر ہو، غریب بھی جو ہے اس کو حاصل کر سکتا ہے. اور باقی جو بھی چیزیں ہیں نا، ہو سکتا ہے دنیا ہی میں ساتھ دیں، یعنی دنیا ہی میں حقیقت میں ساتھ دیتی ہیں. زیادہ سے زیادہ ہو سکتا ہے تو ہم اس سے دنیا سے فائدہ، دنیا میں فائدہ لے سکتے ہیں. لیکن علم وہ چیز ہے جو قبر میں بھی، علم اور عمل، قبر اور پھر قبر کے بعد کی جو زندگی ہے، حشر کا میدان، وہاں پہ بھی درجوں کو بلند کرنے کا ذریعہ بنے گی. تو کیا کرنا چاہیے؟ کلاس کے لیے محنت کرنی چاہیے، قرآن کے لیے محنت کرنی چاہیے. یہ نہیں سوچنا چاہیے دوسرے پڑھ رہے ہیں تو بڑی اچھی بات ہے نا، اور دوسروں کے گلے میں ہار ڈالیں اور مبارکباد دیں اور خوش ہوں، اور نہیں، اپنی فکر کرنی چاہیے اور اپنے بچوں کی کرنی چاہیے اور اپنے آپ کو نیکیوں میں آگے بڑھانا چاہیے. پھر فرمایا فَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا، اور یہ ہے اللہ کا فضل جو اللہ تعالیٰ نے آپ پر کیا، اور اس کا فضل تو آپ پر بہت زیادہ ہے. اور واقعی یہ اللہ کا بہت بڑا فضل ہے کہ آپ قرآن کی محفل میں آتی ہیں. آپ کو اللہ تعالیٰ نے آپ کی زندگی میں یہ توفیق عطا کی کہ آپ اپنی زندگی کے کچھ لمحے، زندگی کے کچھ سال، کچھ دن، کچھ گھڑیاں، رات اور دن کی آپ قرآن کے ساتھ جو ہے وہ گزارے. یہ بڑی قیمتی دن ہے، یہ آپ کی زندگی کے بہار کے دن ہیں، یہ پلک جھپکتے میں گزر جائیں گے. اس کو رو رو کے نہ گزاریں، اس کو چھٹیاں کر کے نہ گزاریں، اس پہ پریشان نہ ہوا کریں، اس کو ہمت کے ساتھ، قوت کے ساتھ، جرت کے ساتھ ایسے رہا کرو کہ زمانہ مثال دے، ایسے جیا کرو کہ کریں لوگ آرزو. اتنے اچھے طریقے سے آپ یہ قرآن کا کورس کریں کہ لوگ آرزو کریں کہ ہاں بھائی ایسے پڑھنا ہو تو ایسے پڑھنا چاہیے، ایسے اپنے اندر تبدیلی پیدا کریں. اور ہمت کے ساتھ، جرت کے ساتھ. بعض اوقات بعض لوگ ہر وقت رونا روتے رہتے ہیں کہ ٹیسٹ ہونے والا ہے، بہت مشکل ہو رہی ہے، اب تو ٹیسٹ کو چھوڑیں، اب تو ہوم اسائنمنٹ کو چھوڑیں، اب تو کوئز ہونے والا ہے، سونے پہ سہاگا، ہے نا، اب کیا کریں، ہے نا، لینے کے دینے پڑ گئے. تو نہیں، یہ اللہ کا بہت بڑا فضل ہے اور آپ کو اس کی قدر کرنی چاہیے کہ اللہ آپ کو پکڑ کر، اللہ تعالیٰ آپ سے اتنی محبت کرتے ہیں کہ آپ کو پکڑ کر جو ہے نا صراط مستقیم کی طرف لانا چاہتے ہیں، ہر طرح سے جکڑ کر، ہر طرح سے سمیٹ کر کہ آؤ اے میرے بندے، آسی کے صراط مستقیم کیا ہے، ہدایت کیا ہے، جنت کا راستہ کیا ہے، کچھ تو محنت کر، کچھ تو شوق دکھا جو دنیا کے لیے تو دکھاتا ہے. وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا، جب رسول اللہ پر یہ بہت بڑا فضل ہے، کتاب، حکمت اور جو چیزیں ان کو سکھائی گئیں، اور آج وہی چیزیں اگر آپ سیکھیں گی تو آپ سوچیں کہ ہمیں تو اور زیادہ اس کی ضرورت ہے کہ ہم سیکھیں، کہ ہمارے پاس تو کچھ بھی نہیں ہے نا. ساری زندگی ڈبل ایم اے بھی کر لیے، پی ایچ ڈی بھی کر لی، ڈاکٹر بھی بن گئے، پاکستان اور انڈیا کی ڈگریاں لینے کے بعد آ کے امریکہ اور کینیڈا اور برطانیہ کی، لندن اور فرانس کی ساری ڈگریاں ختم کر دیں. اگر یہ ڈگری ہمارے پاس نہ ہوئی قرآن کی، حدیث کی، اور اللہ کی عبادت کی، اور اللہ کی اطاعت کی، تو خدا کی قسم قیامت کے دن کوئی چیز ہمارے جو ہے وہ کام آنے والی نہیں ہے. وہاں تو پھر اندھیرے ہی اندھیرے ہیں، وہاں پچھتاوے ہی پچھتاوے ہیں، وہاں پھر حسرتیں ہی حسرتیں ہیں. ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارماں لیکن پھر بھی کم نکلے. وہاں کتنی بھی کریں گے کہ کاش کیسے کیا ہوتا، ویسے کیا ہوتا، لیکن پھر کیا بنے گی نا، جب کچھ کر نہیں سکتے، کوئی سپلی نہیں ہے، کوئی چانس نہیں ہے، کوئی میک اپ ٹیسٹ نہیں ہے، جو کرنا ہے آج ہی کرنا ہے. پھر فرمایا لا خیر فی کثیر من نجواہم الا من امر بصدقۃ او معروف او اصلاح بین الناس. اب یہاں پر اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ لا خیر فی کثیر من نجواہم, کہ لوگوں کی جو نجوا ہے, نجوا کسے کہتے ہیں؟ سرگوشیاں. یعنی لوگوں کی سرگوشیوں میں اکثر خیر نہیں ہوتی. یعنی لوگ جو خفیہ باتیں کرتے ہیں تو لا خیر فی کثیر, اکثر لوگوں کی سرگوشیوں میں کوئی خیر نہیں ہوتی, کوئی بھلائی کی بات نہیں ہوتی. تو ہم کی ضمیر جو ہے یہ کس کے لیے آئی ہے؟ یہ عام اس کا استعمال کیا گیا ہے کہ یعنی ہر طرح کی جو سرگوشی اور رازداری ہوتی ہے تو اکثر اس میں جو ہے کوئی بھی خیر کی بات جو ہے وہ نہیں ہوتی. اور پھر کیا ہے؟ اللہ کی ایکسیپشن آ گئی ہے, مگر. اور تین باتیں بتائی ہیں, اور وہ تین باتیں جو ہیں وہ کیا ہیں؟ من امر بصدقت, ان میں سے پہلی چیز یہ ہے کہ کوئی جو ہے مشورہ دے. ویسے تو امر حکم کے لیے آتا ہے نا, تو یہاں پہ چونکہ چھپ کر آپ مشورہ کر رہے ہیں, سرگوشی کر رہے ہیں, تو پھر کیا ہے کہ جیسے مشورہ کر رہے ہیں یا آپ حکم دے رہے ہیں کسی کو بھی, تو کیا بھی صدقہ, صدقہ کا حکم دینا, کیا کرنا؟ خیرات کرنا, کہ دائیں ہاتھ دے, دائیں ہاتھ تو بائیں ہاتھ کو اس کی خبر بھی نہ ہو. اور بڑی فضیلت ہمیں قرآن اور حدیث سے ملتی ہے کہ اللہ کے راستے میں دیا جائے, صدقہ خیرات کی جائے اور چھپ کر کی جائے. رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث سے یہ بھی پتا چلتا ہے کہ اللہ کی راہ میں حلال کمائی سے ایک کھجور کے برابر صدقہ بھی احد پہاڑ جتنا ہو جائے گا. ایک کھجور کے برابر صدقہ احد پہاڑ کے برابر ہو جائے تو کتنی بڑی بات ہے نا. تو یعنی جو بھی صدقہ خیرات کیا جاتا ہے تو کیا ہے کہ اللہ تعالیٰ کو یہ چیز جو ہے یہ بہت پسند ہے. تو یعنی چھپ کر جب بات کی جائے تو کانوں کان خبر نہ ہو. اور ہم کیا کرتے ہیں, ہم چاہتے ہیں کہ جو ہے اگر ہم نے کسی کے, کچھ بھی لوگ جو اچھے کام کرتے ہیں وہ کہتے ہیں اخبار میں خبر آنی چاہیے, تصویر آنی چاہیے پوز کے ساتھ کہ مشین دے رہے ہیں, اور ویڈیو بننی چاہیے, اور پتا ہونا چاہیے کہ کون سخی ہے, کون داتا ہے, کتنا ہے نا. یا پھر ہم بھی کیا ہوتا ہے کہ انسان اعلان کرتا جاتا ہے ساتھ ساتھ نا, تو چپکے چپکے دینا کہ دوسرے کو خبر نہ ہو. صدقہ تو کرنا ہی ہے لیکن چپکے چپکے کرنا, مدد تو کرنی ہے چپکے چپکے کرنا. من امر بصدقت, تو کیوں کہ پتہ چلے گا اس سے کہ صدقہ کرنا, یعنی عام صدقہ بھی اس میں شامل ہے لیکن نجوا کی بات پتہ چل رہی ہے نا کہ سرگوشی ہو رہی ہے. سرگوشی کیسے کرتے ہیں آپ؟ کان میں کان لگا کر بات کرتے ہیں نا, کانا پھوسی جو کرتے ہیں, تو اکثر جو ہے اس میں تو کوئی بھلائی نہیں ہوتی. لیکن صدقے کی بات کی جائے. دوسری او معروف, یا پھر معروف سے مراد کیا ہے کہ ایسا عمل کرنا جو سوسائٹی میں معروف سمجھا جائے, یعنی نیکی کا حکم دینا اور بدی سے منع کرنا. معروف ہر وہ کام ہے جو شریعت میں اچھا سمجھا جائے, جس کو جو ہے وہ لوگ سمجھیں, یعنی منکر کے اپوزٹ جو بھی ہے. معروف کا اپوزٹ منکر ہے, تو یہ شریعت میں جو کام ناپسندیدہ ہیں, جو برے ہیں, اس سے ہٹ کر جو بھی کریں گے وہ معروف ہے. تو اس میں مراد کیا ہے کہ مظلوم کی مدد کر رہے ہیں, حاجت مندوں کو قرض دے رہے ہیں, تو کسی کو راستہ نہیں پتا چل رہا اس کو راستہ بتا رہے ہیں, اور صدقہ کر رہے ہیں, رشتہ داروں سے حسن سلوک کر رہے ہیں, والدین کے ساتھ احسان کے درجے کی نیکی کر رہے ہیں, ہمسایوں کی خیر خبر آپ پتا کر رہے ہیں, ایک دو چار دن سے کوئی نہیں آیا آپ اس کو نوٹس دے رہے ہیں, کسی کو آپ کا اسرہ بن گیا ہے اور آپ جو ہے اپنے اسرے میں بہت مصروف ہیں کوئز کمپٹیشن میں, لیکن یہ کہ کمزور جو ہے اس کی مدد کرنا, دوسرا اسرے والا کوئی پوچھ لے تو یہ نہ کہنا مقابلے کی ایسی کیفیت سے اس کو نہیں بتانا یہ جو میری تیاری ہے, نہیں اس کو بھی بتایا جا سکتا ہے, یہ بھی جو ہے معروف ہے کہ مدد کرنا. اصل جیت تو اس کی ہے جو اخلاق اور کردار میں جیتے گا, جو علم اور عمل میں آگے بڑھے گا, جو اللہ کی نظروں میں آگے بڑھے گا. یعنی اس کی جیت نہیں ہے جس نے نمبر لے بھی لیے لیکن علم اور عمل میں مطابقت نہ ہوئی, اس کے اخلاق میں کوئی تبدیلی نہ آئی. کیونکہ آپ یہ یاد رکھیے گا, علم کا حسن کیا ہے کہ جو جو علم انسان کے اندر آتا چلا جاتا ہے تو وہ مطیع اور فرما بردار بنتا چلا جاتا ہے. جیسے درخت پر پھل لگتا ہے درخت جھک جاتا ہے, کبھی اکڑتا نہیں ہے, غرور اور کبر میں مبتلا نہیں ہوتا. آپ کے پاس علم آئے, آپ کے پاس عمل آئے تو آپ بھی جھک جائیں, آپ بھی عاجز ہو جائیں. اور مجھے وہ بات بڑی اچھی لگتی ہے, کون سی بات, जो आला जर्फ होते हैं हमेशा झुक के मिलते हैं, सुराही सर निगु होकर भरा करती है पैमाने। आपको पता है घड़े में और सुराही में क्या फर्क होता है? सुराही की गर्दन बड़ी लंबी होती है और लंबी होती है गर्दन उसकी, ठीक है, और घड़े घड़े की इतनी गर्दन नहीं होती, बस हाँ वैसे वो उसका पेट बड़ा होता है, लेकिन ये कि छोटा सा ही होता है, डायरेक्ट पानी उसमें चला जाता है। तो अच्छा, लंबी गर्दन वाले ने जब पानी लेना है तो झुकेगा तो पानी मिलेगा ना उसको, टेढ़ा करेंगे तो पानी मिलेगा ना उसको। तो इसके क्या मतलब है कि असल चीज तो पानी है, इल्म है, अमल है, कुरान वही का इल्म सीखना है। तो अगर आपका कद लंबा भी है, आप खूबसूरत भी हैं, आप अमीर भी हैं, आप बड़े लायक भी हैं, लेकिन असल बात क्या है कि अब अपने आप को झुका लेना है, अपने आप को अल्लाह का अताब गुजार बंदा बना लेना है, तो मारूफ के सारे काम करने हैं। अब अगर आप देखें कि कोर्स कर भी लिया, कहेंगे यहां से कोर्स कर लिया, वहां से कोर्स कर लिया, किरदार में तब्दीली ना आए तो ये मारूफ तो ना हुआ ना। तो कोर्स नहीं बदलते, कोर्स तो एक कोशिश है, असल चीज किरदार की तब्दीली है। यानी ये डिग्रियां, ये सर्टिफिकेट हमने उनको फ्रेम करवा के रख भी लिया कि फलां ने मुझे ये सर्टिफिकेट दिया है, फलां ने ये डिग्री वहां से जो है मैंने ली है, लेकिन मारूफ क्या है कि उस डिग्री का असर हमारे अंदर नजर आना चाहिए। और तीसरी अहम चीज है ये है औ इस्लाहिन बैन अन्नास, के लोगों के दरमियान सुलह करवाना, लोगों के मामलात की इस्लाह करना। अब देखें कि मारूफ के अंदर तो खुद ब खुद ये चीज शामिल हो जाती है कि लोगों के मामला जो है वो दुरुस्त कर लिए जाए, है ना। लेकिन फिर क्यों अल्लाह रब्बुल इज्जत ने जो है वो इसका जिक्र अलग से किया? इसलिए कि लोगों की बाहमी रंजिशें दूर करवाना, उनकी सुलह कराना, उनमें मसाहलत कराना, लोगों इसका बड़ा अजर है, इसकी बड़ी फजीलत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, अला उखबिरुकुम, क्या मैं तुमको खबर न दूं, बि अफदल मिन दरज, जो दर्जे के लिहाज से सबसे अफजल है, क्या, मिन दरजति सियामी वस्सलाति वस्सदका, के रोजे नमाज और सदके से भी दर्जे के लिहाज से जो चीज अफजल है मैं तुम्हें उसकी खबर न दूं। पालू बला, सहाबा ने कहा क्यों नहीं है अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम? पाला इस्लाहु जातिल बैन, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया लोगों के दरमियान सुलह करवाना, उनकी इस्लाह करना। पाला व फसाद जातिल बैन, और लोगों के दरमियान झगड़ा करवाना, क्या है, ही अल हालिका, कि अगर लोगों के दरमियान जो है वो झगड़ा करवाया जाए तो ये क्या है, हालिका, हलक, हलक आपने पढ़ा था ना, क्या मानी है हलक के, सर को मुंडवा देना, शाबाश। तो यानी लोगों के आपस में झगड़े करवाना, फसाद जो है ये तो मूंड देने वाली चीज है। फिर इसकी वजाहत आपने इस तरह फरमाई कि झगड़ा सर को नहीं मूंडता बल्कि इंसान के दीन को मूंड देता है, कि जब झगड़ा करते हैं तो सर के बाल नहीं उतरते, सर तो बड़ा कायम दायम नजर आ रहा होता है, तभी तो झगड़े करा रहे होते हैं, बल्कि होता क्या, दीन खत्म हो जाता है। जैसे सर के बाल हाजी हलक करवाता है तो उतर जाते हैं ना, तो झगड़े से दीन खत्म हो जाता है। तो इससे हमें क्या पता चलता है कि लोगों के दरमियान सुलह करवाना इसका बड़ा अजर है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया लोगों के अमाल हर पीर और जुमेरात को हफ्ते में दो दिन पेश होते हैं और हर मोमिन को बख्श दिया जाता है सवाए इसके जिसके दिल में अपने मोमिन से, मोमिन भाई से कोई अदावत हो। कहा जाता है कि इनको छोड़ दो ताकि ये आपस में सुलह कर ले। तो इससे क्या पता चलता है कि खुद भी सुलह करना, कोशिश करनी चाहिए कि झगड़े ना हो, लड़ाइयाँ ना हो। फिर यह कि कभी हो भी जाए तो फौरन रूठे को मनाना चाहिए। फिर यह कि आप इस असल में अपने अपनी गलती को मानना इतना आसान नहीं है, है ना, लेकिन नामुमकिनात में से भी नहीं है। तो जब गलती जो है पता चल जाए तो उसको मानकर खुद सुलह करनी चाहिए। और अगर कोई नहीं कर रहा और आपको अपने खानदान में अपने इर्द गिर्द सब पता है कि दो लोगों का आपस में झगड़ा है, दो दोस्त है, मियाँ बीवी हैं, सास बहू हैं, या दो बहनें हैं, दो पड़ोसी हैं, दो बहन भाई हैं, दो छोटे छोटे बच्चे हैं दोस्त, तो आप क्या करेंगे कि आप इनकी जो है वो सुलह करवाएंगे। हत्ता के सुलह करवाने वाले को झूठ तक बोलने की इजाजत दी गई ताकि उसे एक दूसरे के करीब लाने के लिए अगर झूठ बोलने की जरूरत पड़े तो इसमें भी तामुल ना करे। लैसल कज़ाबुल्लज़ी युस्लिहु बैनन्नास, कि ये सुलह करवाने के लिए लोगों के दरमियान झूठ बोलता है, तो फिर जो है वो झूठ बोलने वाले की तरह नहीं है। क्यों? वो इसलिए झूठ बोलता है ताकि जो है वो लोगों के दरमियान जो है वो सुलह करवा दे। तो ये है कि लोगों के दरमियान इस्लाह करना। अच्छा, अब ये देखें कि तीन चीजें सरगोशी में हो सकती हैं, बाकी कुछ सरगोशियों में नहीं हो सकता। अब सरगोशियां करना, छुप छुप कर प्लानिंग करना, तो ये क्या है? लोग जब सरगोशियां करते हैं, छुप छुप कर प्लानिंग करते हैं, तो क्या करते हैं कि किसी को कोई नुकसान पहुंचाना चाहते हैं, है ना, किसी को तंग करना चाहते हैं, और या ये कि किसी के साथ कोई ज्यादती करना चाहते हैं। इस हिस्से में आप देखें कि सूरत मजादला और आयत 9 और 10, उससे भी हमें ये बात जो है वो पता चलती है कि जब इंसान जो है वो छुप कर बातें करता है या काम ऐसे करता है तो अल्लाह ताला उसको पसंद नहीं करते। अल्लाह ताला ने क्या फरमाया, या अय्युहल्लज़ीन आमनू इज़ा तनाजैतुम फला ततनाजौ बिल्इस्मि वल्उद्वानि वमासियतिर रसूलि वतनाजौ बिल्बिर्रि वत्तक्वा واتقوا الله الذي اليه تحشرون انما النجوى من الشيطان ليحزن الذين امنوا فليس بضارهم شيئا الا باذن الله وعلى الله فليتوكل المؤمنون। तो आयत नंबर 9 और 10 सूरत मजादला, इससे भी क्या पता चलता है कि ऐ ईमान लाने वालों, तुम सरगोशियां ना किया करो। और जब तुम सरगोशी करो तो कौन सी सरगोशी नहीं करनी? इस्म, उद्वान, समासियत रसूल। और जब करो तो कौन सी करो? बिल्बिर्री व तकवा। क्यों? अगर तुमने गलत सरगोशियां की तो अल्लाह के हाथ तो फिर जाओगे ना, और शैतान है जो तुम्हें कहता है कि सरगोशियां करो। और कोई भी किसी को सरगोशी से कोई नुकसान नहीं पहुंचा सकता जब तक कि अल्लाह रब्बुल इज्जत जो है वो खुद से जो है वो किसी को नुकसान ना पहुंचाना चाहे। तो असल में बाज़ुकात ये समझा जाता है ना कि सरगोशियों के जरिए किसी को नुकसान पहुंचाया जाता है, और होता भी है कि जब आप दो महफिल में चार लोग बैठे हैं, दो अलग हो गए, कोई बात करने लगे, बाकी का दिल बुरा होने लगता है कि पता नहीं ये क्या बात, पता नहीं क्या बात है, मेरे खिलाफ ही कोई बात जो है वो की जा रही है ना। तो इस सिलसिले में जो है वो बहुत संजीदा होना चाहिए और सोच समझ कर जो है ये काम जो है वो करने चाहिए, क्योंकि अल्लाह को ये चीज जो है वो पसंद नहीं है। फिर आप देखें कि सूरत अल-हुजरात की आयत 10 में भी है कि इन्नमल मुमिनूना इख्वतुन फअस्लिहू बैन अखावैकुम वत्तकुल्लाह लअल्लकुम तुरहमून, कि मोमिन भाई भाई हैं तो क्या करो कि आपस में इनकी इसलाह किया करो, इनकी सुलह करवाया करो। दो खानदान, दो कबीले, दो मुल्क आपस में लड़े तो ये नहीं होना चाहिए कि अगर इराक की ईरान की जंग हो तो फिर सऊदीया अपने अड्डे दे दे एक दुश्मन को कि आओ भाई अब इन पर और हमला करो, या इराक और कुवैत की जंग हो तो फिर अड्डे दे दिए जाएं, या फिर पाकिस्तान दे दे, है ना। तो मुल्कों की जंग हो, कबीलों की हो, खानदानों की हो, या दो लोगों की, तो आपस में सुलह करवानी चाहिए, ये अल्लाह को बहुत पसंद है। अच्छा, जो भी फिर आप सरगोशी कर रहे हैं, जो भी आप नेकी का काम कर रहे हैं, ये तीन जो बताएंगे, तो फिर उनमें होना क्या चाहिए? बज़ाहिर तो बहुत अच्छा काम कर रहे हैं लेकिन होना क्या चाहिए? बाज़ औक़ात लोग कहते हैं सुलह के बहाने ना पक्का कर देते हैं कि इस्लाह नहीं करनी, तुमने सुलह नहीं करनी, और लड़ाई करा देते हैं और दूरी कर देते हैं। कहा वमन यफ़अल ज़ालिक इब्तिग़ा मर्ज़ातिल्लाहि फ़सौफ़ नूतीहि अजरन अज़ीमा, और जो कोई करेगा इब्तिग़ा मर्ज़ातिल्लाह यानी अल्लाह की रजा, यानी जो कोई अल्लाह की रजा जुई के लिए ये काम करेगा, ये जो भी काम कर रहा है ना, खा वो सदका दे रहा है या वो मारूफ का काम कर रहा है या इस्लाह बैन-नास, तो क्या है और कर किस लिए रहा है? अल्लाह के लिए, अल्लाह की रजा चाहने के लिए, अल्लाह को खुश करने के लिए, अल्लाह को राजी करना। बाज़ुकात लोग आपस में तय कर लेते हैं कि तुम्हें ये चीज दिलवा देते हैं, तुम्हारा ये काम करा देते हैं फलां से, लेकिन ये कि फिर इतना तुम मुझे दे देना, सुलह है ना, या और बहुत सी चीजों में बाज़ लोग अपना तय करते हैं। तो अल्लाह ताला यहाँ पे क्या कह रहे हैं कि अल्लाह की रजा के लिए करना, जो काम भी करना, तो हम क्या करेंगे? फसौफ़ नूतीहि अजरन अज़ीमा, तो हम तुम्हें इसका जो है वो अजर अजीम जो है वो अता करेंगे। तो यहाँ पे बताया जा रहा है कि असल मकसद रजाए इलाही होना चाहिए, और अगर रजाए इलाही होगा तो फिर तो छोटा अमल भी, एक खजूर भी पहाड़ के बराबर हो जाएगी, और अगर रजाए इलाही नहीं होगा तो पहाड़ के बराबर भी जो खर्च किया जाएगा तो फिर अल्लाह के यहां उसका कोई भी अजर ना होगा। ترمذی ابن ماجہ کی روایت ہے، ام حبیبہ رضی اللہ عنہ کہتی ہیں کہ ابن آدم کی ہر بات اس کے سر پر بوجھ ہوتی ہے، اس کے لیے مفید نہیں ہوتی سوائے اس کے کہ اللہ کو یاد کرے، کسی بھلائی کا حکم دے یا کسی برائی سے روکے۔ یعنی کیوں بوجھ ہوتی ہے؟ کہ اللہ کو یاد نہیں کیا، کہ اللہ کی رضا کے لیے نہیں کیا، دکھاوے کے لیے کیا، من مانی کے لیے کیا ہے۔ تو لوگوں کیا چاہیے؟ فَسَوْفَ نُوتِيهِ أَجْرًا عَظِيمًا، کہ یعنی محنت بھی کریں، مشقت بھی کریں اور مزدوری نہ ملے، تو اجرن عظیمہ لینے کے لیے ضروری ہے کہ پھر جو ہے وہ اخلاص کے ساتھ کیا جائے اور رب کی رضا کے لیے کیا جائے، تاکہ اللہ تعالیٰ جو ہے اس کو شرف قبولیت بھی بخشیں اور پھر اللہ تعالیٰ اس کو جو ہے وہ قبول بھی کر لیں۔ پھر اس کے بعد جو ہے فرمایا وَمَن يُشَاقِقِ الرَّسُولَ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى، اور جو شخص جو ہے وہ مخالفت کرے گا رسول کی، مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى، بعد اس کے کہ ہدا الہدا اس پر واضح ہو گئی، وَيَتَّبِ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ، اور وہ اتباع کرے گا مومنین کے راستے کے سوا، یعنی اہل ایمان کی روش کے سوا وہ چلنا شروع کرے، اتباع کرے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ جو شخص یہ دو کام کرے گا، اور وہ دو کام جو ہیں وہ کیا ہیں؟ ایک مخالفت رسول، اور دوسرا یہ کہ جس کام پر سب مسلمان متفق ہوں اس کو چھوڑ کر ان کے خلاف کوئی راستہ اختیار کرے، غیر سبیل المومنین۔ تو سبیل المومنین سے کیا پتہ چلتا ہے؟ کہ جس پر اجماع امت ہو، جس میں تمام امت جو ہے متفق ہو، وہ اس سے ہٹ کر چلے گا تو نولہی ما تولا نسلہی جہنم وساءت مصیرا، تو ہم اس کو چلائیں گے جدھر وہ خود پھر گیا، ہم اس کو موڑ دیں گے جدھر وہ خود مڑ گیا، اور اس کو داخل کر دیں گے جہنم میں، اس کو جھونک دیں گے جہنم میں، اور جہنم لوگوں ہے کیسی؟ وساءت مصیرا، اور بدترین جائے قرار ہے۔ تو دوست نے جرم کیے ہیں اور ایسے سخت جرم کیے ہیں کہ اللہ تعالیٰ نے پھر سخت سزا جو ہے وہ سنائی ہے۔ اور آپ دیکھ لیں کہ اس آیت کا جو خاص پس منظر ہے وہ کیا ہے، کہ جب جو ہے وہ یہ جو اوپر جو مقدمہ پیش ہوا تھا، وہ انصاری جو خائن مسلمان تھا اس کے خلاف جب وہی نازل ہو گئی، پہلے تو اس کے حق میں فیصلہ ہو رہا تھا، جب وہی نازل ہوئی اور بے گناہ یہودی کے حق میں فیصلہ ہوا، تو اس منافق پر جاہلیت کا ایسا سخت دورہ پڑا کہ وہ مدینہ سے نکل کر اسلام، یعنی مدینہ سے نکلا، اسلام سے نکلا، رسول اللہ کو چھوڑا اور پھر مکہ چلا گیا اور کھلم کھلا مسلمانوں کی مخالفت کرنے لگا۔ اور جو ہے وہ میں نے آپ کو یہ بات بھی بتائی تھی کہ یعنی دین سے وہ دور ہی ہو گیا، مرتد ہو گیا، اور پھر اسی میں اس نے جو ہے وہ اپنی جان دے دی۔ تو یہ کہ عام طور پہ تو کہتے ہیں کہ خاص اگر دیکھیں تو اس کا پس منظر جو ہے وہ یہ ہے کہ اس نے رسول کی مخالفت کی، سبیل المومنین کی، سارے مسلمان ایک راستے پہ جو چل رہے تھے صراط مستقیم، اس کی مخالفت کی، اور رسول جو ہے مخالفت رسول صلی اللہ علیہ وسلم کی کیسے کی؟ کہ ما تبین لہ الہدا، جب وہی نے بتا دیا کہ صراط مستقیم کیا ہے، فیصلہ کیا ہے، جھوٹا کون ہے، چور کیوں کون ہے، ہے نا، تو اس سے ہٹ کر وہ شخص جو ہے اس نے عمل جو ہے وہ اختیار کیا۔ اچھا دوسری بات جو ہے وہ کیا ہے کہ کہتے ہیں کہ امام شافعی رحمۃ اللہ علیہ سے کسی نے ایک دفعہ سوال پوچھا کہ کیا اجماع امت کے حجت ہونے کی دلیل قرآن مجید میں ہے؟ کہتے ہیں کہ امام شافعی رحمۃ اللہ علیہ جو ہیں مسلسل پھر قرآن کو پڑھنے لگے، کوئی کہتے ہیں کہ 300 بار قرآن پڑھا کہ پتہ چلے کہ اجماع امت کی کوئی دلیل قرآن میں، 300 دفعہ پڑھا تو نہ پتہ چلا، پھر ایک دفعہ اور پڑھا تو کتنی دفعہ ہو گیا؟ 301 دفعہ۔ تو سورۃ نساء کی یہ آیت آپ نے بطور حوالہ دی، آیت نمبر 115، کہ یہ جو ہے نا غیر ویتبع غیر سبیل المومنین، تو سبیل المومنین جو ہے یعنی اس سے پتہ چلتا ہے کہ اجماع امت کی دلیل کا۔ اور ایک جگہ یہ بھی آتا ہے کہ آپ نے 3 دن تک مسلسل قرآن پڑھا، اور کیا ہر روز 3 دن میں 3 مرتبہ، رات میں 3 مرتبہ، بہرحال یعنی 3 دن میں پڑھا یا 3 مہینے میں پڑھا، कितनी दफा पढ़ा, तो मुख्तसर बात क्या है कि आपने अजमाए उम्मत की जो है वो दलील दी। तो अब यहाँ पर इस आयत से फिर उसूल क्या निकलता है कि जब वही नाजिल हो, जब कुरान मजीद मौजूद हो, तो एक तो यह है कि अलहुदा कुरान मजीद है, ज़ालिकल किताबु ला रैब फी हुदल्लिल मुत्तकीन, ठीक है। दूसरी बात यह है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत जो वही गैर मतलू है, मतलू और गैर मतलू दोनों अलहुदा है। फिर यानी हदायत की वजाहत के बाद अगर कोई शख्स वही मतलू और गैर मतलू की वजाहत के बाद अगर कोई शख्स जो है वो मुखालफत करेगा कुरान की और हदीस की, तो वो शख्स क्या है कि फिर जो है वो आप सोच लें कि उसकी क्या सजा है। और आज आप देखें कि बहुत से लोग हदीस नहीं मानते, कहते जरूरत ही नहीं हदीस की, सुन्नत की जरूरत ही कोई नहीं है। फिर तीसरी चीज जो है वो क्या है कि मोमिनीन का रास्ता छोड़कर किसी और रास्ते की पैरवी, कि उम्मत मुस्लिमा का उस पर अजमा है, और उम्मत मुस्लिमा के अजमा में मोमिनीन से मुराद सहाबा कराम जो दीन इस्लाम के अव्वलीन पैरोकार और आप रसूल अल्लाह की तालीमात का कामिल नमूना। यानी इन आयात के नजूल के वक्त जिनके सिवा और कोई ग्रोह मोमिनीन का मौजूद ही नहीं था, वो मुराद है। और दूसरे जो हैं वो कहते हैं कि इससे मुराद जो है वो उलमा भी हैं, उम्मत मुस्लिमा के उलमा वो हैं सबीलुल मोमिनीन। यानी आज की दुनिया में भी अगर मुसलमानों के उलमा किसी एक चीज पर जमा हो जाएं तो ये मुराद है, और अगर अजमाए उम्मत से इनहराफ किया जाए तो ये कुफर है। यानी अगर किसी भी मसले पर उम्मत के तमाम उलमा और फुकहा का इत्तफाक है या सहाबा का इत्तफाक है तो ये दोनों सूरतें हैं अजमाए उम्मत की, और दोनों का इनकार या इनमें से किसी एक का इनकार जो है ये कुफर है, है ना। तो हमें बहुत सी चीजों पर पता चलता है कि सहाबा कराम का जो है वो अजमा हो गया शराब की सजा के बारे में या किसी चीज के बारे में, है ना। जैसे सहाबा का अजमा हो गया नमाज तरावी के बारे में, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने 3 दिन जो है वो जमात से पढ़ाई थी, फिर उसके बाद नहीं पढ़ाई थी, तो बाद में जब हजरत उमर फारूक रजी अल्लाह ने इसको इस तरह शुरू किया तो आपने सहाबा को बुलाया, फिर सहाबा को उस पर अजमा हो गया। बाद वो कहते हैं ना कि क्यों, तो ये उसका जवाब है। और भी आप इस तरह की बहुत सी चीजें जो है वो ढूंढ सकती हैं। तो अगर ऐसी चीजें मिल जाएं, और आज भी उम्मत मुस्लिमा के मसाइल जो हैं वो अगर उम्मत मुस्लिमा के उल्मा किसी मसले पे जमा हो जाएं तो मसाइल को जो है वो कम किया जा सकता है अगर वो इस पर इत्तफाक कर लें। तो और खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला मेरी उम्मत को गुमराही पर इकट्ठा नहीं करेगा, और जमात पर अल्लाह का हाथ है, यदुल्लाहि अलल जमा। तो ये है आयतें जो हमें बता रही हैं कि जो इससे हट कर करेगा कुरान के हदीस के और जो है वो सबीलिल मोमिनीन गैरा जो है ना सवाए उससे हटकर, तो फिर सजा भी सुनाई जा रही है कि जिस तरफ वो जाना चाहता है उस तरफ हम उसको ले जाएंगे। क्योंकि इससे हटकर चलना क्या मुराद है, अपने नफ्स की पैरवी करना, शैतान की पैरवी करना, अपने दिल की पूजा करना, अपनी ख्वाहिशात को राजी करना, फिर अल्लाह ताला उसको जहन्नुम में दाखिल करेंगे, वसाअत मसीरा, और वो बहुत ही बुरा ठिकाना है। अल्लाह ताला हम सबको बेहतरीन मुसलमान बनाए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु।